نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب زدنا علما اللهم فقهنا في الدين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما اللهم إنا نعوذ بك من علم لا ينفع ومن قلب لا يخشع ومن نفس لا تشبع ومن دعوة لا يستجاب لها آمين يا رب العالمين والذين اور وہ لوگ لا يدعون نہیں وہ پکارتے مع اللہ اللہ کے ساتھ الہ آخر کوئی الہ آخر دوسرا ولا اور نہیں یقتلون وہ قتل کرتے النفس نفس کو کسی جان کو اللتی وہ جو نفس ہے نا تو اللتی آیا اگر کوئی مذکر چیز ہوتی تو اللذی آتا لیکن نفس کو ہمیشہ مؤنث دیکھتے ہیں اس لیے اللتی اللذی والا ہی ہے لیکن اللذی مذکر کے لیے آتا اور اللتی مؤنث کے حرم اللہ حرام کی اللہ نے اللہ مگر بالحق ساتھ حق کے ولا یزنون اور نہیں وہ زنا کرتے ومن يفعل ذلك اور جو کوئی کرے گا ذلك ایسا یلقا لام قاف یا سے پائے گا اثاما اسم سے اسم گناہ کو کہتے ہیں نا گناہ یضاعف دود عین فا سے اضافے سے ہے نا اضافہ جیسے ہم کہتے ہیں یعنی بڑھا دیا جائے گا دگنا یا بڑھا دیا جائے گا لہو لیے اس کے عذاب عذاب یوم القیامت و یخلد جیسے ہم خالدینہ فیہا کہتے ہیں تو خوا لام دال اس کا بھی روٹ ہے صرف آپ کو لفظ تھوڑا سا چینج اس لیے نظر آ رہا ہے کہ یہ ورب ہے فیل ہے ہمیشہ رہے گا فی ہی اس میں مہانہ مہین آپ نے پڑھا بھی ہے عذاب مہین اور اہانت بھی آپ کو پتہ ہے اردو میں بولتے ہیں وہ بھی رسوائی کے لیے آتا ہے تو مہانہ رسوا ہو کر الا مگر من تاب جو توبہ کر لے وہ آمنا اور ایمان لے آئے وہ عاملا اور عمل کرے عملا صالحا عمل اچھے فاولائک تو یہی لوگ یبدل اللہ بدل دے گا اللہ سیئاتہم ان کی برائیوں کو حسنات بھلائیوں سے نیکیوں سے حسنہ کہتے ہیں نا اچھی اچھائیاں وَكَانَ اللَّهُ اور ہے اللہ تعالیٰ غفور الرحیم وَمَن تَابَ اور جو کوئی توبہ کرے گا وَعَمِلَ صَالِحًا اور صالح عمل کرے گا فَإِنَّهُ تو بے شک وہ يَتُوبُ پلٹ آتا ہے إِلَى اللَّهِ طرف اللہ کی متابہ پلٹنا وَالَّذِينَ اور وہ لوگ لَا يَشْهَدُونَ نہیں وہ شہادت دیتے یعنی نہیں وہ گواہ بنتے الزور جھوٹ کا ہر طرح کا جھوٹ ہر طرح کی باطل چیز کو کہتے ہیں اور اس میں کیا کیا آتا ہے وہ انشاءاللہ ہم اس میں دیکھیں گے تفسیر میں وَإِذَا اور جب مرو وہ گزرتے ہیں باللغوی لغو پر مرو گزرتے ہیں کراما جیسے ہم کہتے ہیں نا کریم کوئی بہت کریم ہے کرم کرنے والا تو اکرام بھی نام رکھتے بھی ہیں اور کسی کا اکرام کرنا تو کراما یعنی شرافت کے ساتھ شریف لوگوں کی طرح ریڈی ریسپیکٹیبلی والذینہ اور وہ لوگ اذا جب ذکیرو نصیحت کیے جاتے ہیں بھی آیات ربیہم اپنے رب کی آیات کے ساتھ لم نہیں یخرو خا را را گر پڑتے ہیں علیہا ان پر سمن بہرے و امیانہ اور جیسے ہم سمن بکمن امیون کہتے ہیں نا تو امیانہ جیسے صرف تھوڑا سا لفظ کی شکل میں بدلا آیا اندھے بن کر والذینہ اور وہ لوگ یقولون کہتے ہیں ربنا اے ہمارے رب حبلنا عطا کر میں نے آپ کو حبلہ کس سے بتایا تھا جیسے ہبا ہوتا ہے وہ ہبا کس چیز کو کہتے ہیں تحفے کو نا تو تحفہ جو ہوتا ہے وہ آپ ڈیزرو نہیں کرتے وہ کسی کی طرف سے عطا ہوتا ہے آپ کو ٹھیک ہے تو یہ بھی کہہ رہے ہیں ربنا حبلنا عطا کر دے ہم کو من ازواجنا ہمارے سپاؤسز سے ہمارے جوڑوں سے یعنی آدمی کہہ رہا ہے تو بیوی کے لیے بیوی کہہ رہی ہے تو شوہر کے لیے ٹھیک ہے, تو اس کے مطابق اس کا معنی ہوگا, یعنی ہماری بیویوں سے یا ہمارے شوہروں سے, وذریاتنا اور ہماری اولادوں میں سے, قرۃ اعین ٹھنڈک آنکھوں کی, اب اس کا معنی انشاءاللہ اور ڈیٹیل میں دیکھیں گے. وجعلنا اور بنا ہم کو للمتقین, لیے متقی لوگوں کی اماما, امام رہنما, اولئک یہی لوگ, یجزون جزا پائیں گے, جزا بدلہ ہوتا ہے کس چیز, کیسا بدلہ, الغرفہ, غرفہ غین اور فیسے, بلند منزل بالا خانے جس کو کہتے, بما بوجہ اس کے جو صبر, انہوں نے صبر کیا, ویلقون اور وہ جیسے یعنی القا کرنا ہوتا ہے نا, تو پائیں گے یا ڈالے جائیں گے فیہا اس میں, تحیتن دعائیں, گریٹنگز, دعائے خیر, وسلاما اور سلام, خالدین فیہا, حسنت اچھا ہے, جیسے وہاں پہ ساعت تھا نا, یہاں پہ حسنت ہے, وہ برا تھا, یہاں پہ کیا اچھا, حسنا سے, مستقرن ٹھکانہ, قرار کی جگہ, مستقل جو رہنے کی جگہ ہوتی, وہ مقامہ اور قیام کی جگہ, مقام, قل کہہ دیجئے, ما نہیں, یعبو, یعبو عین با حمزہ سے, یعنی پرواہ نہیں کرنا, کوئی قیمت نہیں دینا کسی کو, کوئی ویلیو نہیں دینا, یعبو پرواہ نہیں, پرواہ کرتا, بکم تمہاری, ربی میرا رب, لولا اگر نہ, دعاؤکم دعا ہوئی تمہاری, فقد تو تحقیق, کذب تم, جھٹلایا تم نے, فسوف تو ان قریب, یقون ہوگا, لزاما, جیسے ہم کہتے ہیں نا لازم ہو گیا, اب جو چیز لازم بھی ہو جائے اس سے بھی آپ جان نہیں چھڑا سکتے نا, وہ بھی چمٹ ہی جاتی ہے, تو چمٹ جانے والا. الحمدللہ یہاں تک ہماری یہ سورت مکمل ہوئی. ایسی والی توبہ نہیں ہے بلکہ یہ وہ توبہ ہے جو سچی توبہ ہے. اسی سے آپ دیکھیں کہ وحشی جنہوں نے حضرت حمزہ کا کو شہید کیا تھا, آپ صلی اللہ علیہ وسلم نے جب ان کو اسلام کی دعوت دی تو انہوں نے کہا یا محمد صلی اللہ علیہ وسلم آپ مجھے اپنے دین کی طرف دعوت دے رہے, حالانکہ آپ نے یہ کہا کہ جس نے شرک کیا, جس نے ناحق قتل کیا, جس نے زنا کیا, وہ اپنے گناہوں کی سزا پائے گا, قیامت کے دن اس کو دگنا دیا جائے گا اور وہ اس عذاب میں ذلت کے ساتھ ہمیشہ رہے گا, اور میں تو یہ سارے کام کر چکا ہوں, کیا آپ میرے لیے کوئی رخصت پاتے ہیں؟ آپ صلی اللہ علیہ وسلم نے یہ آیت پڑھی کہ پھر آگے اس کے بعد فکان اللہ غفور یہ الا من تاب و آمن و عمل عملا صالحا, یہ آیت پھر آپ صلی اللہ علیہ وسلم نے تلاوت فرمائی. تو واشی نے کہا یا محمد صلی اللہ علیہ وسلم یہ تو بہت سخت شرط ہے, شاید میں اس توبہ پہ قائم نہ رہ سکوں اور مجھ سے پھر کوئی گناہ ہو جائے. تب آپ نے آیت پڑھی ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک لمن یشاء, کہ اللہ شرک کو نہیں بس بخشے گا, اس سے کم جس گناہ کو وہ چاہے بخش دے. تو پھر واشی نے کہا یا محمد اس میں فرمایا جس کے لیے اللہ چاہے گا اس کو لیے بخشش کرے گا, مجھے نہیں پتا کہ میری بخشش بھی ہوگی یا نہیں ہوگی. ان کو اتنا زیادہ اس چیز کا تھا نا کہ میں نے جو کام کیا نا وہ بہت بڑا, واقعی بہت بڑا تھا. تو کہنے لگے کیا اس کے سوا کوئی صورت ہے؟ تب آپ صلی اللہ علیہ وسلم نے یہ آیت تلاوت فرمائے قل یا عبادی الذین اسرفوا علی انفسہم لا تقنطوا من رحمت اللہ, میرے بندوں سے کہہ دیں جنہوں نے اپنی جانوں کے ساتھ زیادتی کیا اللہ کی رحمت سے مایوس نہ ہونا, ان اللہ یغفر الذنوب جمیعا, اللہ سارے ہی گناہ معاف کر دیتا, انہ هو الغفور الرحیم, بے شک وہ بہت بخشنے والا رحم کرنے والا. تب واشی نے کہا یہ وہی ہے جو میں چاہتا ہوں. تب وہ مسلمان ہوئے تھے. پھر کچھ لوگوں نے کہا یا رسول اللہ اگر ہم سے وہ گناہ سرزد ہوئے ہیں جو واشی سے ہوئے تو کیا ہمارے لیے بھی ایسا ہے؟ آپ نے فرمایا یہ آیت تمام مسلمانوں کے لیے. اللہ کی رحمت سے مایوس نہیں ہونا جتنا مرضی بڑا گناہ ہو گیا, کیونکہ یاد رکھیں ایک بات, وَكَانَ اللَّهُ, اللہ ہے, وَكَانَ مِنَا
यानी ये कंटिन्यूएशन है कि हमेशा हमेशा अल्लाह को तुम गफूर रहीम पाओगे। को पलट के तो देखो, अल्लाह कदरदानी करने वाला है। इसके बाद इंसान कहता है ठीक है, मेरे से ये तो नहीं गुनाह हुए शिर्क का और कत्ल और अल्लाह माफ करे जिना का, लेकिन मेरे से और कई इतने गुनाह हो चुके हैं, इतने गुनाह हो चुके हैं, मेरा क्या बनेगा? ये तो चलो उनके लिए, मेरा क्या होगा? तो अल्लाह ताला ने फिर सब के लिए आम फरमा दिया, वमन ताबा वअमिल सालिह, जो कोई भी तौबा कर ले और अमल करे अच्छे, फइन्नहु यतूबु इलल्लाहि मतबा, तो बेशक वो पलट आता है अल्लाह की तरफ। पलटना तो वो पलट आया अल्लाह की तरफ। जो भी तुम में से तौबा कर लेगा, जिस किस्म का भी गुनाह किया होगा, ये नहीं किया कोई और तरह का किया होगा, जैसा भी किया होगा तौबा कर लो, अपने अमाल को चेंज कर लो। अब पहले क्या थे? बुरे अमाल थे। अब उनकी जगह जितनी जोर लगाया था गुनाह करने में, जितनी भाग दौड़ की थी गुनाह करने में, अब उतनी भाग दौड़ करो साले अमल करने में। तो क्या होगा? ये है वो लोग जिनकी तौबा वाकई सच्ची तौबा है। कि इसका क्या मतलब है? इन्नहु यतूबु इलल्लाही मताबा, इसका मतलब क्या? यानी ऐसा आदमी वो है जो तौबा करता है अल्लाह की जनाब में जैसा तौबा करने का हक है। इसकी तौबा सच्ची है जो तौबा करके साले अमल करता है। अब बाज लोग कहते हैं जी सारे गुनाह अल्लाह माफ कर सकता है, हकूक के बाद माफ नहीं करेगा। ये फतवे आपने कहां से लगाए? हाँ, ये फतवे आपको कहां से मिले? हाँ ठीक है, हकूक के बाद में उस बंदे के साथ मामला, उससे भी माफी मांगे, मगर ये ना कहे अल्लाह नहीं माफ कर सकता, अल्लाह जो चाहे माफ कर दे, अल्लाह उसको तू अपने हाथ से कॉम्पेंसेट कर देना, दोबारा हम नहीं किसी के हकूक में ज्यादती करेंगे, कमी करेंगे, अल्लाह लेकिन हमें माफ कर देना। ये क्यों नहीं कहते? ये अल्लाह की कुदरत से बाहर है कि वो हकूक ने बाद नहीं माफ कर सकता? नल्लाह कुल्ली शैइन कदीर, आपको किसने कह दिया वो नहीं माफ करेगा? बस इसलिए हकूक ने बाद जरूर अदा करते रहो, हकूक अल्लाह का कोई बात नहीं है, वो अल्लाह माफ कर देगा। ये भी खुद ही बना लिया। मैं नमाज ना पढ़ो, लोगों के साथ अच्छा करते रहो, और मैं आम टाइम मिसायों के साथ अच्छा करती हूँ, चाहे मैं हिजाब नहीं लेती, क्योंकि वो तो हकूक लिबाद है ना, वो नहीं अल्लाह ने छोड़नी, हकूक अल्लाह वो माफ कर देगा। वो भी खुद ही माफ कराए हुए, वो हकूक लिबाद के खुद ही सर्टिफिकेट दे दिए कि उनसे माफी नहीं मिलनी। पता नहीं क्या खुद ही इसे फैसले करते रहते हैं। ये आयतें क्या कहती हैं? जो कोई भी तौबा कर ले, अब इसमें हम सब आ गए, वो सब तरह के गुनाह आ गए इसमें, जो शिर्क को अल्लाह माफ कर सकता है कि दुनिया में आपने तौबा कर ली अगर शिर्क से, अपनी जिंदगी में तौबा, शिर्क से बड़ा तो नहीं ना कोई गुना, तो कैसे हो सकता है कि इस चीज के ऊपर माफी ना मिले? कि अगर हमने बंदों के हकूक भी कोई गसब किए हैं तो अब रियलाइज हो गया अल्लाह हमने गलत किया था, अल्लाह उस पर माफ कर देना, अल्लाह अपने हाथ से उनको अता कर देना, उनकी बख्शिश कर देना, उनके लिए दुआएं करें जिनके हकूक गसब किए, जिनके साथ कोई ज्यादती हो गई, जिनको कोई जिनके साथ कुछ बुरा कर दिया था, वो जिंदा है तो उनसे माफी मांग ले, माफी की नहीं कोई सूरत निकल सकती तो फिर अल्लाह से उनके लिए दुआएं करें। लेकिन ये ना कहें कि अल्लाह ने कभी नहीं माफ करने। अगली आयत वल्लदीना ला यशहदूना ज़ूर, अब ये भी बहुत अहम बात है इनकी, और इसको भी बहुत समझने की जरूरत है। वो लोग नहीं गवाह बनते झूठ के, वो झूठ के गवाह नहीं बनते। अब जूर का मतलब क्या? पहले तो जूर को देखेंगे, झूठ कौन सा, जूर में कौन सा झूठ आता है? देखिए, जूर का मतलब ये है ऐसा झूठ जो कि कोई मतलब ये दिखाए कि ये अच्छा है, या जिसमें कोई दिखाया जाए कि ये एक भलाई की बात है, लेकिन वो बुरी चीज हो। यानी जूर का असल माना किसी चीज की सिफत के खिलाफ उसकी तारीफ करना है असल में, है ना। बातिल को भी कोटिंग जैसे नहीं कर दी जाती, शुगर कोटिंग करके उसको हक दिखाने का एक वहम डाल देना कि लोगों को लगे कि ये नहीं है, ये ठीक है, उसके अंदर मुलम्मा साजी कर दी, कोटिंग कर दी उसके ऊपर, ये ٹھیک ہے. اب نمبر ون اس سے مراد جھوٹی گواہی, ٹھیک ہے. ایک ایک کر کے دیکھتے ہیں کیونکہ اس کے بہت سارے معنی ہیں. تو جھوٹی گواہی دینا, حضرت عمر بن خطاب جو تھے وہ جھوٹی گواہی دینے والے کو 40 کوڑے مرواتے تھے اور اس کا منہ کالا کرا دیتے تھے, اس کو بازار میں گشت کراتے تھے کہ اس کی رسوائی بھی ہو, ٹھیک ہے. اتنی بری بات ہے جھوٹی گواہی دینا, جو کہ ہمارے یہاں تو کوئی اتنی سمجھی نہیں جاتی بڑی بات. پیسے دے کے کوئی جو بھی جو گواہی دلوا لو, کوئی مسئلہ ہی نہیں ہے. اچھا, ابن جریج نے کہا زور سے مراد جھوٹ ہے, کہ جھوٹ نہیں وہ بولتے. پھر اس سے مراد فسق و فجور بھی, کہ فسق و فجور نہیں کرتے. اچھا, پھر اب میں ابن کثیر سے آپ کو اور بھی جو بتاتی ہوں, یہ بھی یعنی مفسرین نے بیان کی ہیں, تو ابن کثیر کی اپنی صرف نہیں ہے مگر ابن کثیر میں آپ کو یہ مل جائیں گی. کفر سے الگ رہتے ہیں, لغو اور باطل کاموں سے پرہیز کرتے ہیں. لغو کون سے کام ہوتے ہیں؟ وہ کام جن کا کوئی فائدہ نہیں. ہم نے پہلے پڑھا تھا نا, جب ہم سورہ مومنون پڑھ رہے تھے تو ہم نے کیا پڑھا تھا, والذین هم عن اللغو معرضون, وہ لغو سے اعراض کرتے ہیں. وہاں پہ بھی لغو سے اعراض کی بات تھی, یہاں پہ بھی بتا دیا گیا کہ اذا مروا باللغو مروا کراما, لغو کے اندر نہیں پڑتے. جب لغو کے پاس گزرتے تو اس سے بڑے عزت کے طریقے ساتھ, بڑے ریسپیکٹبلی گزر جاتے, لغو کاموں سے پرہیز کرتے. پھر اور اس سے جو مراد لی گئی زور سے, وہ یہ بھی لی گئی کہ ہر قسم کی جو لہو کی چیزیں ہیں, کھیل کود, غنا, موسیقی, اس کی مجلسوں میں حاضر نہیں ہوتے, ٹھیک ہے. مشرقین کی, مجاہد نے کہا مشرقین کی عیدیں نہیں مناتے, یعنی ان کے جو فیسٹیولز ہیں, کرسمس ہے, یہ ہے, ویلنٹائن ہے, وہ لوگ پتہ نہیں اور جو بھی چیزیں ہیں, یہ سب ان کی عیدیں نہیں مناتے یہ. اور پھر ایک قول یہ بھی ہے کہ ماتم کی مجلس میں نہیں جاتے, ماتم میں جہاں پہ ہو رہے ہیں اللہ کی نافرمانی کے کام ہو رہے ہیں وہاں پہ نہیں جاتے. یعنی باطل, لغو, ان چیزوں سے پرہیز کرتے ہیں. اور ابن کثیر نے یہ بھی ہے کہ گانا نہیں سنتے, خیانت نہیں کرتے, بری مجلسوں میں نشست نہیں رکھتے, شرابیں نہیں پیتے, شراب خانوں میں نہیں جاتے, اس کی رغبت نہیں رکھتے, ٹھیک ہے. اتنی ساری چیزیں اس میں آ گئی. اب اس کے اندر ہم اپنے آپ کو دیکھیں کہ زور کے ایک تو گواہ نہیں بنتے, زور سے دور رہتے ہیں, اور لغو کے بھی پاس سے ایسے نہیں گزرتے کہ جو ہے نا وہاں پہ بھی لغو کی مجلسوں کے اندر شامل ہو جائیں یا ان کے اندر پارٹیسپیٹ کر رہے ہوں, بلکہ وہاں سے بھی بڑی ریسپیکٹبلی نکل کھڑے ہوتے ہیں. دیکھیں اس میں ہمیں یہ بھی پتہ چل جاتا ہے نا کہ یعنی ان کی کمپنی ایسے لوگوں کی نہیں ہوتی جہاں وہ بیٹھ کے لغویات میں پڑ جائیں, نہ وہ بیٹھ کے ایسی چیزوں میں پڑ جائیں جو کہ حرام ہیں یا ٹائم ویسٹنگ ہے. ان کو اپنی زندگی بہت قیمتی لگتی ہے, وہ اپنی زندگی ایسے نہیں ویسٹ کر سکتے کہ جیسے دوسرے لوگ ہیں جو جدھر مرضی بیٹھ گئے. یہاں پہ یاد رکھیں ایک جو مجلسوں کی بات آئی ہے نا, یہ مجلسیں صرف آج کل فزیکل مجلسیں نہیں ہوتی, آج کل یہ جو گروپ چیٹ گروپس ہیں اور یہ سب کچھ ہیں, یہ بھی ایک مجلسیں ہیں, ان کے اندر بھی انسان شامل ہوتا ہے, ٹھیک ہے. تو باطل مجلسوں میں بھی نہیں مطلب پارٹیسپیٹ کرتے ہیں, بیٹھتے نہیں ہیں, باطل مجلسوں سے دور رہتے ہیں, لا یعنی گفتگو سے دور رہتے ہیں. اور باطل کی پہچان کیا ہوتی ہے؟ جہاں پہ حق کا ذکر نہ ہو, بے مقصد فضول باتیں کرتے چلے جانا. اچھا اور سناؤ, بس کیا سناؤں, تم سناؤ. اچھا تم اور سناؤ, وہ کچھ نہیں اور سناؤ کیا, بس ادھر ادھر کی بس ہانکتے رہنا. تو ایسی باتوں, ایسی مجلسوں میں حاضر نہیں ہوتے جہاں جھوٹ ہو, بے حیائی ہو, گانا بجانا ہو, جاہلانہ رسوم و رواج ہوں, ان کی باتیں ہوں. یہ ساری زور کی مجلسیں ہیں. چاہے آپ فزیکلی پریزنٹ ہو جائیں یا آپ گھر بیٹھے ہوئے آپ کے سامنے اسکرین لگی ہوئی اور اس میں کوئی چیز ہے اور آپ اس میں اس طرح سے پارٹیسپیٹ ہی کر رہے ہیں جب آپ بیٹھے اس کو دیکھ رہے ہیں, یا آپ سوشل میڈیا پہ کسی گروپس کے اندر ہیں اس میں آپ پارٹیسپیٹ کر رہے ہیں, کیونکہ یہ توبہ کر چکے ہیں نا, انہوں نے توبہ کر لی ہے, اب وہ ایسی زندگی نہیں گزارتے उनको रियलाइज हो गया कि अब हमने अपनी जिंदगी को अमले साले में गुजारना है, हमने पहले ही इतना वक्त जाया कर दिया, अब हम नहीं कर सकते। वो तौबा करने के बाद समझ चुके हैं आइंदा बुरी महफिल में नहीं बैठना। अब ये जो बात है ना कि वो किरामन जो हम अजा मरू बिल्लगवी मरू किरामन, जब गुजरते हैं ऐसी मजलिसों पे, यानी इसका मतलब है कहीं ना कहीं वास्ता पड़ेगा जरूर। यहाँ पे भी ईजा है, जब भी गुजरेंगे लव से, हर लव बात से गुजरते हैं शरीफाना तरीके से, यानी इसका मतलब यह कि उसमें शामिल भी नहीं होते, लेकिन वहां से गुजरना पड़ जाए तो जैसे एक साफ सुथरा इंसान गंदगी के ढेर के पास से गुजर जाता है ना अपने कपड़ों को लपेटते हुए, वैसे गुजरते। ये नहीं है खड़े होकर बस गालियां देने शुरू हो जाए, लेक्चर देने शुरू हो जाए, तुमने क्या बेहूदगियां लगाई हुई है, क्या बेशर्मियां शुरू की हुई है, बंद करो ये सब और ये है और वो, और फिर उसके बाद कुरान की आयतें उनको सुना रहे हैं, तुम लोग ये करते हो और देखो ऐसे है, कुफर के फतवे लगा रहे हैं। नहीं, अगर आप कभी ऐसी आपको मजलिस में जाने की मजबूरी पड़ ही जाए कभी, अव्वल तो जहां पे अवॉइड हो सकता है वहां पे अवॉइड करें, मगर कुछ जगह ऐसी होती हैं वो रिश्तेदार हैं या वो इतने ऐसे करीबी हैं कि अगर आपने कुछ ऐसा किया, ससुराली कोई मामलात हैं कि मामला खराब हो जाएगा, ऐसी पार्टीज हैं, अब उनके अंदर म्यूजिक भी हो रहा है, उसके अंदर मर्द औरतें भी इकट्ठे हैं, अब क्या करा जाए, कैसे उनको अवॉइड किया जाए। तो एक तो जहां पे हमें पता चल गया कि देखो वो इस सब तरीके से वहां से निकल जाते, यानी आप कुछ कह के ऐसा कोई नमाज का कह के कोई और चीज का कह के वहां से थोड़ी देर के निकल जाए, इधर उधर घूम फिर के नमाज लंबी करके कुछ तरीका करके फिर आप उस वक्त आए जबकि उनका वो सारा हल्ला गुल्ला खत्म हो चुका हो। तो जब ऐसा करना भी है ना तो मुहज्जब तरीके से करना, ठीक है, उसको एक बहुत बड़ा सीन नहीं क्रिएट कर देना वहां पे कि मैं पता नहीं क्या चीज हूं और तुम लोग क्या कर रहे हो, कि आप दूसरों को बेइज्जत कर दें। ये कोई तबलीग नहीं होती, ये कोई नसीहत करने का सही तरीका नहीं है कि आप दूसरों को बेइज्जत करके और ये समझे कि मैं बड़ी नेक हो गई हूँ। अरे को मैंने इनको ऐसी सुनाई है ना, अब याद रखेंगे सारी जिंदगी इन्होंने अब ऐसी मजलिस की है। नहीं, ये नहीं तरीका, लोगों को डिग्रेड नहीं हमने करना, उससे वो कभी नसीहत नहीं हासिल करेंगे, कभी नहीं समझेंगे, उल्टा जिद में आएंगे। तो आपने क्या उनको जिद में लाना है या फिर आपने उनको इस गुनाह से बाज रखना है? बुरा गुनाह है, बुरे वो लोग थोड़ी है कि उन लोगों को देख देख के और आप एक सार्केस्टिक स्माइल देते जाएं कि ये है जिसने ऐसा किया था। नहीं, और अगर आपके दोस्त ऐसे हैं, दोस्तों में कोई ऐसे है तो देखिए या तो उनको अपने रास्ते पे लाने की कोशिश करें या फिर उनसे आहिस्ता आहिस्ता किनारा कशी कर लें। मगर आप ये नहीं कर सकते, हाँ भाई आप क्या करें, मजबूरी है, हर एक की महफिल में जाना तो पड़ता है, वहां पे भी बैठे वहां पे भी बैठे हर जगह पे अपना पार्टिसिपेशन जरूर आपने दे दी, ये नहीं करना। इसलिए ये बात को कह रही हूँ कि आजकल ये भी एक बहुत बड़ा एक इशू बन गया कि कैसे इन चीजों को अवॉइड किया जाए, कैसे इनको, अव्वल तो हम खुद अपने घरों के अंदर इन चीजों को खत्म करेंगे, दूसरों के लिए भी आसानियां पैदा करें, अपने लिए भी ना, खुद हम ऐसी मजलिसों को मुनक्कित करें जिनमें जूर हो, जिनमें लगवियात हो, और ना दूसरों को इस चीज के ऊपर जोर दें कि वो जरूर इसके अंदर शामिल हो। तो देखें इबादुर रहमान की अल्लाह ताला को ये क्वालिटी भी कितनी पसंद है कि वो जूर का हिस्सा नहीं बनते, वो इसके गवाह नहीं बनते, जो बातिल चीजें है ना उनके गवाह नहीं बनते। अब ये देखिए मैंने बताया ना किस भी झूठ है, लेकिन यहाँ पे जूर क्यों आया, मैंने जो आपको चीज बताई है समझ आई है आपको? क्योंकि झूठ अगर अपनी असल सूरत में सामने आ जाए सारे कहेंगे झूठ है, लेकिन शैतान इतना प्यारी रैपिंग करता है ना कि वो चीज गंदी नजर ही नहीं आती, क्योंकि शैतान ने इतना खूबसूरत कवर चढ़ा दिया और कवर चढ़ा के दिखा रहा है कि देखो नहीं ये तो बुरा है ही नहीं, ये इसको बुरा कहोगे तो इसमें क्या बात है, थोड़ी देर के लिए फन करने में क्या बुराई है, हम तो यही बातें कर रहे हैं, इसमें क्या है, समझ आई? तो और जब उससे अलग भी होना है ऐसी मजलिस से, तब भी उसको कैसे छोड़ना है, क्या तरीका करना है, वो भी हिकमत चाहिए इसमें, हिकमत के साथ शरीफाना तरीके से, ठीक है। तो लव समझ आ गई, लव हर वो बात, हर वो काम। यहाँ पे आप देख रहे हैं ना, लोग बेकार बातें करते जा रहे हैं, बेकार टिट फॉर टैट, इधर से इसने कह दिया, जो मुंह में आ रहा बोले जा रहे हैं, बोले जा रहे हैं, कोई काम की बात उसमें है ही नहीं, बेमकसद हांकते जा रहे हैं। तो वहां से बस उठ के शरीफाना तरीके से अलग हो जाए। बाज लोग ये सोचते हैं नहीं, हर मजलिस ही बस ऐसे है, हम तो किसी मजलिस में जाएंगे नहीं, लोगों में बैठना ही गुनाह बढ़ाने का सबब है, लिहाजा अब लोगों में कभी किसी से मिलना ही नहीं हमने। वो भी सही नहीं है। अगर आप कहीं जाते हैं, ऐसे अपनी कंपनी चूज करें जो कि आपको इस तरफ लेकर आए, अल्लाह के दीन की तरफ, अल्लाह की बात हो उसके अंदर, हक की बात हो उसके अंदर, भलाई की बात हो उसके अंदर, और उसमें फिर बैठने में कोई हरज नहीं है। अगर कोई दूसरे नहीं कर रहे तो आप कोई बात शुरू कर दें, और एज लॉन्ग एज हक बात है तो ठीक है, बेकार बातें ना करें जिसका ना कोई दुनिया का फायदा और ना कोई दीन का। ठीक है, जैसे मैंने आपको बताया ना, अल्लाह को हर वो काम है कोई फायदा नहीं है जिसके अंदर। والذين اذا ذكروا بآيات ربهم لم يخروا عليها صما وعميانا, जब नसीहत किए जाते हैं अपने रब की आयात के साथ, यानी इनके सामने इनके रब की आयात के साथ नसीहत होती है, रब की आयात पढ़ी जाती है, रब की आयात सुनाई जाती है, तो क्या होता है इनका हाल? नहीं गिर पड़ते उन पर अंधे बहरे होके। अंधे बहरे होके गिरना क्या होता है? यानी यहाँ तो ऐसा है कि सुनी अनसुनी कर दी, बेध्यानी से सुना, को पता ही नहीं है, आयतें पढ़ी जा रही हैं, वो कोई और ही है, उनको कोई समझ ही नहीं आ रही क्या कहा जा रहा है। नंबर टू, कि जब अल्लाह की आयात पढ़ी जाए तो ऐसा नहीं करते कि सुनी अनसुनी ऐसे कर दे कि अमल में सुनी अनसुनी हो जाए, यानी असर ही ना ले। ये दूसरा माना कि असर से बिल्कुल, हाँ एक बड़ा अच्छा दर्श था, क्या सुना जी आपने वहां पे दर्श में, क्या सीखा? ये नहीं पता कि क्या सीखा, ये तो हमें भूल ही गया, सुमन बुकमन उमिया नहीं हो गए ना, ना सुनते हैं ना देखते हैं ना कुछ बता सकते। वो ऐसे ही नहीं होते, वो जब अल्लाह की आयात को सुनते हैं बहुत सीरियस लेते हैं उनको, सिर्फ एक लेक्चर नहीं समझते, कोई दर्स नहीं समझते इसको, कहते मेरे रब की आयात है, ये रिमाइंडर है मेरे लिए। उनको रिमाइंडर जब जिक्र किया जाता है, रुक की रूह रिमाइंडर दिया जाता है, अल्लाह की आयात सुना सुना के रिमाइंडर दिया जाता है, उसको लाइटली नहीं लेते, कहते ये मेरे रब की बात है। जैसे इकरमा का हाल था, कुरान को खोलते थे रोने लगते थे और कहते जाते ये मेरे रब का कलाम है, ये मेरे रब का कलाम है। तो वो इस बात को मामूली नहीं समझते कि साथ साथ टेक्स्ट भी लगे हुए हैं, साथ इधर फोन पे भी बातें हो रही है, साथ लेक्चर चल रहा है, तो चलाते ना ये तो बोलती ही रहती है, का तो काम ही है। नहीं, वो उस बंदे का बोलना नहीं है, ये देखो कि वो क्या बोल रहा है, वो अपनी कहानियां नहीं सुना रहा, वो रब की आयात बयान कर रहा है, और रब की आयात ये लोग सुनते हैं तो ऐसे ही नहीं उनके ऊपर बेअसरे होके रह जाते, असर लेते हैं, फिकर उनको हो जाती है, खुद को फिक्स करने की कोशिशों में लग जाते हैं। जैसे आज हमने ये प्लान किया कि हम इंशाल्लाह ये इबादुर रहमान में खुद को शामिल करने के लिए कोशिशें शुरू करेंगे, तो अब हम उसको गौर से सुन रहे हैं, उसको देख रहे हैं, इसके अंदर क्या इसकी बारीकियों में जा रहे हैं, कैसे इसको इंप्लीमेंट करना है वो सोच रहे हैं। और अगर हम ऐसे ही सुने, ये आज का सबक ये है इस आयत से इस आयत तक, अच्छा इसका तर्जमा रट लो, इसको सुना दिया, मेरे नंबर इतने आ गए, चलो काम खत्म हो गया, एक काम से सुना दूसरे से निकाल दिया, ये नहीं करते, दिल पे लेते हैं, वो अमल के तौर पे सुनते हैं। क्या तो बाज लोग हैं, वो तो सुनते ही नहीं है ना, बाज लोग हैं जो सुनी और उनको कुछ समझ ही नहीं आई। देखे सुमन और उमियन बन के इससे बचने के लिए क्या जरूरी है कि इंसान को वो आयात समझ में आए? अगर समझ ही नहीं आएंगी तो फिर तो जाहिर अंधे बहरे ही होंगे ना, अंधे बहरे ही बन के गिरेंगे ना। इसमें ये भी पैगाम है हमारे लिए कि हम समझें कुरान को, उसके ऊपर गौर करें, जब गौर करेंगे फिर अंधे बहरे बन के नहीं गिरेंगे, फिर सब सारी समझ आ रही होगी, तो तभी दिल पे असर होगा ना, तभी अमल में भी आएगा। दिल पे असर लेने के लिए समझना जरूरी है, अमल करने के लिए समझना जरूरी है, हर चीज के लिए समझना जरूरी है। تو سیریس لیں اس کو. تو عباد الرحمان اس کا مطلب قرآن کو سمجھتے ہیں, وہ ایسے ہی پڑھتے نہیں جاتے میں نے اتنے قرآن ختم کر لیے. سمجھ کیا آئی؟ سمجھ ایک لفظ بھی نہیں ہے. اتنے قرآن پڑھ لیے, اتنے قرآن ختم کر لیے میں نے, آپ نے ان میں سے عمل کے لیے کیا لیا؟ کچھ بھی نہیں لیا, کیونکہ میں تو بس را 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 کر کے پڑھ رہی تھی اور مقصد تھا ختم کرنا. وہ ایسے نہیں ہے, وہ اندھے بہرے نہیں بن جاتے جب قرآن پڑھا جاتا ہے. اور پھر ان کی ایک اور دعا آتی ہے جو میری بہت فیوریٹ دعا ہے, والذین, اور وہ لوگ یقولون کہتے ہیں ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین. اے اللہ, اے ہمارے رب, عطا کر ہمارے شوہروں کو اور ہماری اولادوں کو ہماری آنکھوں کی ٹھنڈک بنا دے. سب سے پہلے تو یہ دیکھیں کہ یہ دعا آج کے زمانے میں سب سے زیادہ ضروری ہے ہمارے لیے کرنا. کیوں؟ نمبر ون, یہ شادیاں ہوتی ہیں اور ٹوٹ جاتی ہیں. بھائی کیا ہوا, بنی نہیں, یہ نہیں ہوا, طبیعت ہی نہیں ملی, فلانا وہ ایسے کرتا تھا, وہ ایسے کرتا تھا. نمبر ٹو, اولاد کے ہاتھ لوگ پریشان ہیں کہ بچے بگڑے ہوئے ہیں, بچے یہ کر رہے ہیں, بچے بات نہیں سن رہے, بچے کسی اور طرف چلے ہوئے ہیں. ان کے دین کی فکر سارے ماں باپ کو لگی ہوئی ہے, دین کے لیے خوف زدہ ہیں کیا ہوگا, اور ہونا بھی چاہیے. دیکھیں یہ تو پیغمبروں والی فکر ہے. یعقوب علیہ السلام جس طرح مرگ پہ ان کو اپنے بچوں کے دین کی فکر پڑی ہوئی, کہتے ہیں میرے بیٹوں میرے بعد کس کی عبادت کرو گے, تو یہ تو ہونی چاہیے فکر. پھر وہ ان کی فکر جو ہے نا, وہ ان کو یہ دعا فکر ان کی دعا میں ڈھل جاتی ہے. جو اندر چیز ہے نا, وہ دیکھیں زبان پہ کیسے آئی کہ اللہ ہب لنا. میں نے آپ کو بتایا ہبا کیا ہے, گفٹ. اللہ یہ ہم یہ نہیں کہتے کہ ہم ڈیزرو کرتے, اللہ تعالیٰ تو اپنے پاس سے تحفتاً ہمیں دے دے, ہمارا حق نہیں بنتا. اللہ تو ہمیں عطا فرما دے اپنے ہاں سے, کیا ہمارے ازواج کو, ہمارے بچوں کو ہمارے لیے سکون بنا دے. یہاں پہ لفظ آیا اتنا پیارا, قرۃ اعین. قرۃ اعین کا مطلب کیا ہے کہ یعنی ایک تو قرۃ جو لفظ ہے نا قرار سے ہے, قرۃ عین کا مطلب تمہاری آنکھ برقرار رہے, قرار رہے اس کو, یعنی جب ان کو دیکھوں تو پھر مجھے قرار ہو, ٹھہر جائے. قرار ہوتا نا ٹھہر جانا, ٹھہر جائے میری آنکھ کہ میں ان کو دیکھ کر مجھے یہ نہ ہو کہ ہائے فلانے کا بچہ ایسا ہے اور میرا بچہ یہ کر رہا ہے, ہائے فلانے کا شوہر ایسا اور میرا شوہر ایسا ہے, تو مجھے یہ نہ ہو, مجھے یہ آنکھیں ان کے اوپر ہی ٹھہری نہیں, کیونکہ مجھے ان سے اتنا سکون آ رہا ہے, وہ مجھے کسی اور کے ساتھ کمپیریزن کی ضرورت ہی نہیں, مقابلے کی ضرورت ہی نہیں, وہ ہی اتنے اچھے ہیں کہ مجھے یہی نہیں ہوتا کہ ہائے وہ ایسا ہے اور یہ ایسا ہے, میری آنکھیں ان پہ ٹھہر جائیں. سمجھے؟ دوسرا معنی قرۃ عین کا بہت پیارا ہے کہ آنکھیں ٹھنڈی رہیں. اللہ دیکھیں, آنکھیں ٹھنڈی رہنے کا مطلب کیا, غم کے وقت جو آنسو نکلتے ہیں نا وہ گرم نکلتے ہیں اور خوشی کے وقت ٹھنڈے آنسو نکلتے ہیں. عرب کہتے تھے اللہ دشمن کی آنکھیں گرم کر دے اور دوست کی آنکھیں ٹھنڈی کر دے. سمجھے کہ آنسو بھی کیا ٹھنڈے نکلتے ہیں. اللہ میری آنکھوں کو, میری آنکھیں ٹھنڈی کر دے, یعنی میں ان کو دیکھوں تو خوشی کے ٹھنڈے آنسو جیسے ہوتے ہیں نا, تو خوشی کے آنسو نکل آئیں ان کو دیکھ کے, میں اتنی خوش ہوں. اور یہ مجھے بتائیں کہ جو ایک مومن ہوتا ہے اس کی خوشی کس چیز کے اندر ہے, اپنی اولاد کے معاملے میں, اپنی اس کے معاملے میں, کس چیز سے اس کی آنکھیں ٹھنڈی ہوں گی. ہم بھی ویسے اردو میں کہتے ہیں میری آنکھیں ٹھنڈی ہو گئی اس کو دیکھ کے, یا یہ کہتے ہیں نا سکون آ گیا, قرار آ گیا, چین آ گیا. تو اس کا مطلب یہ نہیں ہے کہ اولاد میری بڑی حسین و جمیل ہو جائے, بڑی مالدار ہو جائے, میری یہ ہو جائے, یہ نہیں ہے, بلکہ ایسی اولاد جو اللہ کی بڑی فرما بردار ہو, بڑی عبادت گزار ہو. یہ ایک مومن جو ہوتا ہے اس کی آنکھیں تبھی ٹھنڈی ہو سکتی ہیں جب اس کی اولاد ایسے ہو. کیا یہ آپ سب مانتے ہیں نا؟ میرے خیال میں ہم سب کو اس چیز میں کوئی ڈاؤٹ نہیں ہے کہ واقعی ہم سب چاہتے ہیں کہ ہماری اولاد ہم سے بھی زیادہ دین میں آگے بڑھ جائے, ہم سے بھی زیادہ دین میں آگے پریکٹسنگ ہو. اور ایک مومن کا کی خواہش یہی ہوتی ہے اور اسی سے اس کا دل ٹھنڈا ہوتا ہے کہ میری نیک اولاد ہو جس سے میرا دل ٹھنڈا رہے, دنیا میں بھی اور آخرت میں بھی اچھی حالت میں ان کو دیکھ کے خوش ہو جاؤں میں. یہ ہے یہ دعا, ٹھیک ہے, کہ یعنی کہ میرے جو اہل عیال ہیں ان میں نیکی اللہ لے کر آ, ان کو اپنا فرمان بردار بنا, वो जालिम ना हो, वो बदकार ना हो, वो अच्छे सच्चे मुसलमान बन जाए, ये दुआ है। और इसको इतने प्यारे रफ्स ये कुराता आयन में जब कहा गया ना, तो वो और भी खूबसूरत हो गया। ये देखे इंसान कितनी दुनिया में परेशानियां और ये होती हैं कि जब मैं इन परेशानियों को छोड़ के जब मैं अपनी औलाद और अपनी बीवी की तरफ देखूं, या औरत कहती है मैं अपने शौहर की तरफ देखूं ना, तो मेरे आंखों का सुकून मिल जाए, सारा मेरा स्ट्रेस खत्म हो जाए, मुझे करार मिल जाए, ठीक है, इनको देख के मेरी सारी परेशानी दूर हो जाए, इतनी मुझे ये सुकून दे। और ये आंसू भी जो है ठंडक के आंसू, ये भी खुशी के आंसू, यानी वो आंसू नहीं हो कि मां रो रही है बच्चों को देख के कि इनकी हालत क्या हो गई है, ये हाथ से निकले जा रहे हैं। और ये वो आंसू नहीं है कि बीवी रातों को रो रही है कि शौहर की हरकतें ऐसी हैं, उसने दुखी किया हुआ, ये वो आंसू नहीं है, ये आंसू खुशी के हैं। और ये दुआ करके फिर उसके बाद इंसान कोशिश भी करे, कोशिश ये करे कि अपने बच्चों की तरबियत के लिए, अपने शौहर के साथ मामलात के लिए अच्छे करने के लिए एफर्ट भी करे और साथ अल्लाह से दुआ करे, तो अल्लाह ताला जरूर इस दुआ को कबूल फरमाएगा और जरूर वो आंखों की ठंडक बनेगी। तो ये बहुत ही अहम दुआ है, हर जमाने में ही अहम है, लेकिन आज के वक्त में हमारे लिए बहुत ज्यादा अहम है, क्योंकि सब जितने आजकल फितने हैं अराउंड, उसके बाद हम सबको जाहिर है एक फिक्र होती है, एक परेशानी है, और उसके लिए लोग पूछते हैं कि औलाद के लिए क्या दुआ करें, क्या दुआ करें। तो ये है वो दुआ जिसको याद कर ले, उसके अंदर सब कुछ ही आ गया, जिससे भी आपकी आंखें ठंडी होती होंगी, ठीक है। और अल्लाह ताला हमें बना दे, वजअलना लिलमुत्तकीना इमामा, अल्लाह हमारी जो भी दुआ मांग रहा है वो कह रहा है कि अल्लाह मुझे हम सबको बना दे इमाम, मुत्तकी लोगों का हमको इमाम बना दे। यानी अगर आदमी है तो वो भी जाहिर है घर का एक इमाम होता है, और औरत भी है, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना कि हर आदमी राई है और उससे उसकी रईयत का सवाल किया जाएगा, वो एक लीडर है, उससे अपने जो उसके नीचे लोग हैं उनका सवाल होगा। अब किसी की फैमिली है तो उससे अपने बच्चों का, बीवी का सवाल होगा, औरत है तो उससे उसकी औलाद का सवाल होगा। तो अल्लाह मुझे मुत्तकीन का इमाम बना, यानी मैं इमाम हूँ, इतना इमाम तो जाहिर है ज्यादा बढ़ के होता है ना, सबसे आगे होता है, मैं मुझे फॉलो करने वाले मुत्तकी हूँ, यानी मुत्तकी लोग मेरे पीछे चलाना है, मेरे बच्चे, या आदमी कह रहा है तो मेरे बीवी और बच्चे मुत्तकी हूँ और मैं उनका इमाम हूँ। ऐसी वाली तौबा नहीं है, बल्कि ये वो तौबा है, ये सच्ची तौबा है। इसी से आप देखें कि वाशी जिन्होंने हजरत हमजा का को शहीद किया था, आप सल्लल्लाहु अलैहि वसल्लम ने जब उनको इस्लाम की दावत दी तो उन्होंने कहा या मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप मुझे अपने दीन की तरफ दावत दे रहे, हालांकि आपने ये कहा कि जिसने शिर्क किया, जिसने नाहक कत्ल किया, जिसने जिना किया, वो अपने गुनाहों की सजा पाएगा, क़यामत के दिन उसको दुगना दिया जाएगा और वो इस अजाब में जिल्लत के साथ हमेशा रहेगा, और मैं तो ये सारे काम कर चुका हूँ, क्या आप मेरे लिए कोई रुख्सत पाते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने आयत पढ़ी कि फिर आगे इसके बाद कान अल्लाह गफूर ये इल्ला मन ताबा व आमना व अमिला अमलन सालिह, ये आयत फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने तिलावत फरमाई। तो वाशी ने कहा या मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, ये तो बहुत सख्त शर्त है, शायद मैं इस तौबा पे कायम ना रह सकूं और मुझसे फिर कोई गुनाह हो जाए। तब आपने आयत पढ़ी इन्नल्लाहा ला यग़फिरु अन युशरका बिही वह यग़फिरु मा दूना ज़ालिका लिमन यशा, कि अल्लाह शिर्क को नहीं बख्शेगा उससे कम जिस गुना को वो चाहे बख्श दे। तो फिर वाशी ने कहा या मोहम्मद, इसमें फरमाया जिसके लिए अल्लाह चाहेगा उसके लिए बख्शिश करेगा, मुझे नहीं पता कि मेरी बख्शिश भी होगी या नहीं होगी। उनको इतना ज्यादा इस चीज का था ना कि मैंने जो काम किया ना वो बहुत बड़ा, वाकई बहुत बड़ा था। तो कहने लगे क्या इसके सिवा कोई सूरत है। तब आप सल्लल्लाहु अलैहि वसल्लम ने ये आयत तिलावत फरमाए कुल या इबादी अल्लज़ीना असरफू अला अन्फुसिहिम ला तक़नतू मिन रहमतिल्लाह, मेरे बंदों से कह दें जिन्होंने अपनी जानों के साथ ज़्यादती किया, अल्लाह की रहमत से मायूस ना होना, इन्नल्लाह यग़फिरु ज़ुनूबा जमीअ, अल्लाह सारे ही गुनाह माफ कर देता, इन्नहू हुवल गफूरुर रहीम, बेशक वो बहुत बख्शने वाला रहम करने वाला। तब वाशी ने कहा ये वही है जो मैं चाहता हूँ,
تب وہ مسلمان ہوئے تھے. پھر کچھ لوگوں نے کہا یا رسول اللہ اگر ہم سے وہ گناہ سرزد ہوئے ہیں, جو وحشی سے ہوئے تو کیا ہمارے لیے بھی ایسا ہے؟ آپ نے فرمایا یہ آیت تمام مسلمانوں کے لیے. اللہ کی رحمت سے مایوس نہیں ہونا جتنا مرضی بڑا گناہ ہو گیا, کیونکہ یاد رکھیں ایک بات, وکان اللہ, اللہ ہے وکان میں نا, یعنی ایک کنٹینیویشن ہے کہ ہمیشہ ہمیشہ اللہ کو تم غفور رحیم پاؤ گے. کو پلٹ کے تو دیکھو, اللہ قدردانی کرنے والا ہے. اس کے بعد انسان کہتا ہے ٹھیک ہے میرے سے یہ تو نہیں گناہ ہوئے شرک کا اور قتل اور اللہ معاف کرے زنا کا, لیکن میرے سے اور کئی اتنے گناہ ہو چکے ہیں, اتنے گناہ ہو چکے ہیں, میرا کیا بنے گا؟ یہ تو چلو ان کے لیے, میرا کیا ہوگا؟ تو اللہ تعالیٰ نے پھر سب کے لیے عام فرما دیا, وَمَن تَابَ وَعَمِلَ صَالِحًا, جو کوئی بھی توبہ کر لے اور عمل کرے اچھے, فَإِنَّهُ يَتُوبُ إِلَى اللَّهِ مَتَابًا, تو بے شک وہ پلٹ آتا ہے اللہ کی طرف. پلٹنا تو وہ پلٹ آیا اللہ کی طرف. جو بھی تم میں سے توبہ کر لے گا, جس قسم کا بھی گناہ کیا ہوگا, یہ نہیں کیا کوئی اور طرح کا کیا ہوگا, جیسا بھی کیا ہوگا توبہ کر لو, اپنے اعمال کو چینج کر لو. اب پہلے کیا تھے؟ برے اعمال تھے, اب ان کی جگہ جتنی زور لگایا تھا گناہ کرنے میں, جتنی بھاگ دوڑ کی تھی گناہ کرنے میں, اب اتنی بھاگ دوڑ کرو صالح عمل کرنے میں. تو کیا ہوگا؟ یہ ہے وہ لوگ جن کی توبہ واقعی سچی توبہ ہے. کہ اس کا کیا مطلب ہے؟ انہو یتوبو اللہ متابا, اس کا مطلب کیا؟ یعنی ایسا آدمی وہ ہے جو توبہ کرتا ہے اللہ کی جناب میں جیسا توبہ کرنے کا حق ہے, اس کی توبہ سچی ہے جو توبہ کر کے صالح عمل کرتا ہے. اب بعض لوگ کہتے ہیں جی سارے گناہ اللہ معاف کر سکتا ہے, حقوق العباد معاف نہیں کرے گا. یہ فتوی آپ نے کہاں سے لگائے؟ ہاں یہ فتوی آپ کو کہاں سے ملے؟ ہاں ٹھیک ہے حقوق العباد میں اس بندے کے ساتھ معاملہ, اس سے بھی معافی مانگے, مگر یہ نہ کہ اللہ نہیں معاف کر سکتا. اللہ جو چاہے معاف کر دے, اللہ اس کو تو اپنے ہاں سے کمپنسیٹ کر دینا. دوبارہ ہم نہیں کسی کے حقوق میں زیادتی کریں گے, کمی کریں گے, اللہ لیکن ہمیں معاف کر دینا. یہ کیوں نہیں کہتے؟ یہ اللہ کی قدرت سے باہر ہے کہ وہ حقوق العباد نہیں معاف کر سکتا؟ اللہ علی کل شیء قدیر, آپ کو کس نے کہہ دیا وہ نہیں معاف کرے گا؟ بس اس لیے حقوق العباد ضرور ادا کرتے رہو, حقوق اللہ کا کوئی بات نہیں ہے, وہ اللہ معاف کر دے گا. یہ بھی خود ہی بنا لیا. میں نماز نہ پڑھو لوگوں کے ساتھ اچھا کرتے رہو, اور میں عام ٹائم ہمسایوں کے ساتھ اچھا کرتی ہوں چاہے میں حجاب نہیں لیتی, کیونکہ وہ تو حقوق العباد ہے نا, وہ نہیں اللہ نے چھوڑنی. حقوق اللہ وہ معاف کر دے گا, وہ بھی خود ہی معاف کرائے ہوئے, وہ حقوق العباد کے خود ہی سرٹیفکیٹ دے دیے کہ ان پہ معافی نہیں ملنی. پتہ نہیں کیا خود ہی اسے فیصلے کرتے رہتے ہیں. یہ آیتیں کیا کہتی ہیں؟ جو کوئی بھی توبہ کر لے. اب اس میں ہم سب آ گئے, وہ سب طرح کے گناہ آ گئے اس میں. جو شرک کو اللہ معاف کر سکتا ہے کہ دنیا میں آپ نے توبہ کر لی اگر شرک سے, اپنی زندگی میں توبہ, شرک سے بڑا تو نہیں نا کوئی گناہ, تو کیسے ہو سکتا ہے کہ اس چیز کے اوپر معافی نہ ملے؟ کہ اگر ہم نے بندوں کے حقوق بھی کوئی غصب کیے ہیں تو اب ریئلائز ہو گیا اللہ ہم نے غلط کیا تھا, اللہ اس پہ معاف کر دینا, اللہ اپنے ہاں سے ان کو عطا کر دینا, ان کی بخشش کر دینا, ان کے لیے دعائیں کریں جن کے حقوق غصب کیے, جن کے ساتھ کوئی زیادتی ہو گئی, جن کو کوئی جن کے ساتھ کچھ برا کر دیا تھا, وہ زندہ ہے تو ان سے معافی مانگ لے. معافی کی نہیں کوئی صورت نکل سکتی تو پھر اللہ سے ان کے لیے دعائیں کریں, لیکن یہ نہ کہیں کہ اللہ نے کبھی نہیں معاف کرنے. اگلی آیت, والذین لا یشہدون الزور, اب یہ بھی بہت اہم بات ہے ان کی, اور اس کو بھی بہت سمجھنے کی ضرورت ہے. وہ لوگ نہیں گواہ بنتے جھوٹ کے, وہ جھوٹ کے گواہ نہیں بنتے. اب زور کا مطلب کیا؟ پہلے تو زور کو دیکھیں گے, جھوٹ کون سا, زور میں کون سا جھوٹ آتا ہے. دیکھیں زور کا مطلب یہ ہے ایسا جھوٹ جو کہ کوئی مطلب یہ دکھائے کہ یہ
अच्छा है या जिसमें कोई दिखाया जाए कि ये एक भलाई की बात है, लेकिन वो बुरी चीज हो। यानी जूर का असल माना किसी चीज की सिफत के खिलाफ उसकी तारीफ करना है असल में, है ना। बातिल को भी कोटिंग जैसे नहीं कर दी जाती, शुगर कोटिंग करके उसको हक दिखाने का एक वहम डाल देना कि लोगों को लगे कि ये नहीं, ये डिबेट ठीक है, ठीक है, उसके अंदर मुलम्मा साजी कर दी, कोटिंग कर दी उसके ऊपर, ये ठीक है। अब नंबर वन इससे मुराद झूठी गवाही, ठीक है, एक एक, एक करके देखते हैं, क्योंकि उसके बहुत सारे माने हैं। तो झूठी गवाही देना, हजरत उमर बिन खत्ताब जो थे वो झूठी गवाही देने वाले को 40 कोड़े मरवाते थे और उसका मुंह काला करा देते थे, उसको बाजार में गश्त कराते थे कि इसकी रुसवाई भी हो, ठीक है। इतनी बुरी बात है झूठी गवाही देना, जो कि हमारे यहाँ तो कोई इतनी समझी नहीं जाती बड़ी बात, पैसे दे के कोई जो भी गवाही दिलवा लो कोई मसला ही नहीं है। अच्छा, इब्ने जुरैज ने कहा जूर से मुराद झूठ है, कि झूठ नहीं वो बोलते। फिर इससे मुराद फिस्को फुजूर भी, कि फिस्को फुजूर नहीं करते। अच्छा, फिर अब मैं इब्ने कसीर से आपको और भी जो बताते हैं, ये भी यानी मुफस्सिरीन ने बयान किए हैं, तो इब्ने कसीर की अपनी सिर्फ नहीं है, मगर इब्ने कसीर में आपको ये मिल जाएंगी। कुफर से अलग रहते हैं, लव और बातिल कामों से परहेज करते हैं। लव कौन से काम होते हैं? वो काम जिनका कोई फायदा नहीं। हमने पहले पढ़ा था ना, जब हम सूरह मोमिनून पढ़ रहे थे तो हमने क्या पढ़ा था, वल्लदीना हुम अनिल लग्व मुरिदून, वो लग्व से इराज करते हैं। वहां पे भी लग्व से इराज की बात थी, यहाँ पे भी बता दिया गया था इजा मर्रू बिल लग्व मर्रू किरामन, लग्व के अंदर नहीं पढ़ते, जब लग्व के पास गुजरते तो उससे बड़े इज्जत के तरीके साथ बड़े रिस्पेक्टेबली गुजर जाते, लव कामों से परहेज करते। फिर और इससे जो मुराद ली गई जूर से, वो ये भी ली गई कि हर किस्म की जो लहव की चीजें हैं, खेल कूद, गिना, मौसीकी, इसकी मजलिसों में हाजिर नहीं होते, ठीक है। मुशरिकीन की, मुजाहिद ने कहा मुशरिकीन की ईदें नहीं मनाते, यानी उनके जो फेस्टिवल्स हैं, क्रिसमस है, ये है, वैलेंटाइन है, वो लो पता नहीं, और जो भी चीजें हैं, ये सब उनकी ईदें नहीं मनाते ये। और फिर एक कॉल ये भी है कि मातम की मजलिस में नहीं जाते, मातम में जहाँ पे हो रही हैं अल्लाह की नाफरमानी के काम हो रहे हैं वहां पे नहीं जाते। यानी बातिल लग्व इन चीजों से परहेज करते हैं। और इब्ने कसीर ने ये भी है कि गाना नहीं सुनते, खयानत नहीं करते, बुरी मजलिसों में निश्चित नहीं रखते, शराबे नहीं पीते, शराब खानों में नहीं जाते, इसकी रगबत नहीं रखते, ठीक है। इतनी सारी चीजें इसमें आ गई। अब इसके अंदर हम अपने आप को देखें कि जूर के एक तो गवाह नहीं बनते, जूर से दूर रहते हैं, और लव के भी पास से ऐसे नहीं गुजरते कि जो है ना वहां पे भी लव की मजलिसों के अंदर शामिल हो जाएं या उनके अंदर पार्टिसिपेट कर रहे हो, बल्कि वहां से भी बड़ी रिस्पेक्टेबली निकल खड़े होते हैं। देखें, इसमें हमें ये भी पता चल जाता है ना कि यानी उनकी कंपनी ऐसी ऐसे लोगों की नहीं होती जहां वो बैठ के लघवियात में पड़ जाए, ना वो बैठ के ऐसी चीजों में पड़ जाए जो कि हराम है या टाइम वेस्टिंग है। उनको अपनी जिंदगी बहुत कीमती लगती है, वो अपनी जिंदगी ऐसे नहीं वेस्ट कर सकते कि जैसे दूसरे लोग हैं तो जिधर मर्जी बैठ गए। यहाँ पे याद रखें, एक जो मजलिसों की बात आई है ना, ये मजलिसें सिर्फ आजकल फिजिकल मजलिसें नहीं होती, आजकल ये जो ग्रुप चैट ग्रुप्स हैं और ये सब कुछ है, ये भी एक मजलिसें हैं, इनके अंदर भी इंसान शामिल होता है, ठीक है। तो बातिल मजलिसों में भी नहीं मतलब पार्टिसिपेट करते या बैठते नहीं है, बातिल मजलिसों से दूर रहते हैं, ला यानी गुफ्तगू से दूर रहते हैं। और बातिल की पहचान क्या होती है? जहां पे हक का जिक्र ना हो, बेमकसद फजूल बातें करते चले जाना। अच्छा और सुनाओ, बस क्या सुनाओ, तुम सुनाओ, अच्छा तुम और सुनाओ, वो कुछ नहीं और सुनाओ क्या, बस इधर उधर की बस हांकते रहना। तो ऐसी बातों ऐसी मजलिसों में हाजिर नहीं होते जहाँ झूठ हो, बेहयाई हो, गाना बजाना हो, जाहिलाना रसूम और रिवाज हो, ان کی باتیں ہوں, یہ ساری زور کی مجلسیں ہیں. چاہے آپ فزیکلی پریزنٹ ہو جائیں یا آپ گھر بیٹھے ہوئے آپ کے سامنے اسکرین لگی ہوئی اور اس میں کوئی چیز ہے اور آپ اس میں اس طرح سے پارٹیسپیٹ ہی کر رہے ہیں جب آپ بیٹھے اس کو دیکھ رہے ہیں, یا آپ سوشل میڈیا پہ کسی گروپس کے اندر ہیں اس میں آپ پارٹیسپیٹ کر رہے ہیں, کیونکہ یہ توبہ کر چکے ہیں نا, انہوں نے توبہ کر لی ہے. اب وہ ایسی زندگی نہیں گزارتے, ان کو ریئلائز ہو گیا کہ اب ہم نے اپنی زندگی کو عمل صالح میں گزارنا ہے, ہم نے پہلے ہی اتنا وقت ضائع کر دیا, اب ہم نہیں کر سکتے. وہ توبہ کرنے کے بعد سمجھ چکے ہیں آئندہ بری محفل میں نہیں بیٹھنا. اب یہ جو بات ہے نا کہ وہ کرامن جو ہم ازا مرو بلغوی مرو کرامن, جب گزرتے ہیں ایسی مجلسوں پہ, یعنی اس کا مطلب ہے کہیں نہ کہیں واسطہ پڑے گا ضرور, یہاں پہ بھی ایزا ہے. جب بھی گزریں گے لغو سے, ہر لغو بات سے گزرتے ہیں شریفانہ طریقے سے, یعنی اس کا مطلب یہ ہے کہ اس میں شامل بھی نہیں ہوتے, لیکن وہاں سے گزرنا پڑ جائے تو جیسے ایک صاف ستھرا انسان گندگی کے ڈھیر کے پاس سے گزر جاتا ہے نا اپنے کپڑوں کو لپیٹتے ہوئے, ویسے گزرتے. یہ نہیں کہ کھڑے ہو کے بس گالیاں دینے شروع ہو جائیں, لیکچر دینے شروع ہو جائیں, تم نے کیا بےہودگیاں لگائی ہوئی ہیں, کیا بے شرمیاں شروع کی ہوئی ہیں, بند کرو یہ سب اور یہ ہے اور وہ, اور پھر اس کے بعد قرآن کی آیتیں ان کو سنا رہے ہیں, تم لوگ یہ کرتے ہو اور دیکھو ایسے ہے, کفر کے فتوے لگا رہے ہیں. نہیں, اگر آپ کبھی ایسی آپ کو مجلس میں جانے کی مجبوری پڑی جائے کبھی, اول تو جہاں پہ اوائڈ ہو سکتا ہے وہاں پہ اوائڈ کریں, مگر کچھ جگہیں ایسی ہوتی ہیں وہ رشتے دار ہیں یا وہ اتنے ایسے قریبی ہیں کہ اگر آپ نے کچھ ایسا کیا, سسرالی کوئی معاملات ہیں کہ معاملہ خراب ہو جائے گا. ایسی پارٹیز ہیں اب ان کے اندر میوزک بھی ہو رہا ہے, اس کے اندر مرد عورتیں بھی اکٹھے ہیں, اب کیا کرا جائے, کیسے ان کو اوائڈ کیا جائے. تو ایک تو جہاں پہ ہمیں پتا چل گیا کہ دیکھو وہ عزت طریقے سے وہاں سے نکل جاتی, یعنی آپ کچھ کہہ کے ایسا کوئی نماز کا کہہ کے کوئی اور چیز کا کہہ کے وہاں سے تھوڑی دیر کے نکل جائیں, ادھر ادھر گھوم پھر کے نماز لمبی کر کے کچھ طریقہ کر کے پھر آپ اس وقت آئیں جبکہ ان کا وہ سارا ہلا گلا ختم ہو چکا ہو. تو جب ایسا کرنا بھی ہے نا تو مہذب طریقے سے کرنا, اس کو ایک بہت بڑا سین نہیں کریٹ کر دینا وہاں پہ کہ میں پتہ نہیں کیا چیز ہوں اور تم لوگ کیا کر رہے ہو, کہ آپ دوسروں کو بے عزت کر دیں. یہ کوئی تبلیغ نہیں ہوتی, یہ کوئی نصیحت کرنے کا صحیح طریقہ نہیں ہے کہ آپ دوسروں کو بے عزت کر کے اور یہ سمجھے کہ میں بڑی نیک ہو گئی ہوں. دیکھو میں نے ان کو ایسی سنائی ہے نا, اب یاد رکھیں گے ساری زندگی کہ انہوں نے اب ایسی مجلس کی ہے. نہیں, یہ نہیں طریقہ, لوگوں کو ڈیگریڈ نہیں ہم نے کرنا, اس سے وہ کبھی نصیحت نہیں حاصل کریں گے, کبھی نہیں سمجھیں گے, الٹا ضد میں آئیں گے. تو آپ نے کیا ان کو ضد میں لانا ہے یا پھر آپ نے ان کو اس گناہ سے باز رکھنا ہے؟ برا گناہ ہے, برے وہ لوگ تھوڑی ہیں کہ ان لوگوں کو دیکھ دیکھ کے اور آپ ایک سارکیسٹک سمائل دیتے جائیں کہ یہ ہے جس نے ایسا کیا تھا. نہیں, اور اگر آپ کے دوست ایسے ہیں, دوستوں میں کوئی ایسے ہے تو دیکھیں, یا تو ان کو اپنے راستے پہ لانے کی کوشش کریں یا پھر ان سے آہستہ آہستہ کنارہ کشی کر لیں. مگر آپ یہ نہیں کر سکتے, ہاں بھائی آپ کیا کریں, مجبوری ہے, ہر ایک کی محفل میں جانا تو پڑتا ہے, وہاں پہ بھی بیٹھے وہاں پہ بھی بیٹھے ہر جگہ پہ اپنا پارٹیسپیشن ضرور آپ نے دے دی, یہ نہیں کرنا. اس لیے یہ بات کو کہہ رہی ہوں کہ آج کل یہ بھی ایک بہت بڑا ایک ایشو بن گیا کہ کیسے ان چیزوں کو اوائڈ کیا جائے, کیسے ان کو, اول تو ہم خود اپنے گھروں کے اندر ان چیزوں کو ختم کریں گے, دوسروں کے لیے بھی آسانیاں پیدا کریں اپنے لیے بھی, نہ خود ہم ایسی مجلسوں کو منعقد کریں جن میں زور ہو, جن میں لغویات ہوں, اور نہ دوسروں کو اس چیز کے اوپر زور دیں کہ وہ ضرور اس کے اندر شامل ہو. تو دیکھیں عباد الرحمان کی اللہ تعالیٰ کو یہ کوالٹی بھی کتنی پسند ہے کہ وہ زور کا حصہ نہیں بنتے, وہ اس کے گواہ نہیں بنتے, جو باطل چیزیں ہیں نا ان کے گواہ نہیں بنتے. اب یہ دیکھیں میں نے بتایا نا کذب بھی جھوٹ ہے, لیکن یہاں پہ زور کیوں آیا, جو آپ کو چیز بتائیے سمجھ آئی آپ کو, کیونکہ جھوٹ اگر اپنی اصل صورت میں سامنے آ جائے سارے کہیں گے جھوٹ ہے, لیکن شیطان اتنا پیاری ریپنگ کرتا ہے نا کہ وہ چیز گندی نظر ہی نہیں آتی, کیونکہ شیطان نے اتنا خوبصورت کور چڑھا دیا ہے اور کور چڑھا کے دکھا رہا ہے کہ دیکھو نہیں یہ تو برا ہے ہی نہیں, ये इसको बुरा कहोगे तुम, इसमें क्या बात है, थोड़ी देर के लिए फन करने में क्या बुराई है, हम तो यही बातें कर रहे हैं, इसमें क्या है, समझ आई? तो और जब उससे अलग भी होना है ऐसी मजलिस से, तब भी उसको कैसे छोड़ना है, क्या तरीका करना है, वो भी हिकमत चाहिए इसमें, हिकमत के साथ, शरीफाना तरीके से, ठीक है? तो लव समझ आ गई, लव हर वो बात, हर वो काम, यहाँ पे आप देख रहे हैं ना, लोग बेकार बातें करते जा रहे हैं, बेकार टिट फॉर टैट, इधर से इसने कहा दिया, जो मुंह में आ रहा बोले जा रहे हैं, बोले जा रहे हैं, कोई काम की बात उसमें है ही नहीं, बेमकसद हांकते जा रहे हैं, तो वहां से बस उठ के शरीफाना तरीके से अलग हो जाए। बाज लोग ये सोचते हैं नहीं, हर मजलिस ही बस ऐसे है, हम तो किसी मजलिस में जाएंगे नहीं, लोगों में बैठना ही गुनाह बढ़ाने का सबब है, लिहाजा लोगों में कभी किसी से मिलना ही नहीं हमने, वो भी सही नहीं है। अगर आप कहीं जाते हैं ऐसे अपनी कंपनी चूज करें जो कि आपको इस तरफ लेकर आए, अल्लाह के दीन की तरफ, अल्लाह की बात हो उसके अंदर, हक की बात हो उसके अंदर, भलाई की बात हो उसके अंदर, और उसमें फिर बैठने में कोई हर्ज नहीं है, अगर कोई दूसरे नहीं कर रहे तो आप कोई बात शुरू कर दें, एज लॉन्ग एज हक बात है तो ठीक है, बेकार बातें ना करें जिसका ना कोई दुनिया का फायदा और ना कोई दीन का, ठीक है? जैसे मैंने आपको बताया ना, अल्लाह को हर वो काम है कोई फायदा नहीं है जिसके अंदर, वल्लदीना इदा ذُكِّرُوا بِآيَاتِ رَبِّهِمْ لَمْ يَخِرُّوا عَلَيْهَا صُمًّا وَعُمْيَانًا, जब नसीहत किए जाते हैं अपने रब की आयात के साथ, यानी इनके सामने इनके रब की आयात के साथ नसीहत होती है, रब की आयात पढ़ी जाती हैं, रब की आयात सुनाई जाती हैं, तो क्या होता है इनका हाल, नहीं गिर पड़ते उन पर अंधे बहरे होके, अंधे बहरे होके गिरना क्या होता है, यानी यहाँ तो ऐसा है कि सुनी अनसुनी कर दी, बेध्यानी से सुना, को पता ही नहीं है आयतें पढ़ी जा रही हैं, वो कोई और ही है, उनको कोई समझ ही नहीं आ रही क्या कहा जा रहा। नंबर टू कि जब अल्लाह की आयत पढ़ी जाए तो ऐसा नहीं करते कि सुनी अनसुनी, ऐसे कर दे कि अमल में सुनी अनसुनी हो जाए, यानी असर ही ना ले, ये दूसरा माना कि असर से बिल्कुल, हाँ एक बड़ा अच्छा दर्स था, क्या सुना जी आपने वहां पे दर्स में, क्या सीखा, ये नहीं पता कि क्या सीखा, ये तो हमें भूल ही गया, सुमन बुकमन उमिया नहीं हो गए ना, ना सुनते हैं ना देखते हैं ना कुछ बता सकते, वो ऐसे ही नहीं होते, वो जब अल्लाह की आयात को सुनते हैं बहुत सीरियस लेते हैं उनको, सिर्फ एक लेक्चर नहीं समझते, कोई दर्स नहीं समझते इसको, कहते मेरे रब की आयात है, ये रिमाइंडर है मेरे लिए, उनको रिमाइंडर जब जिक्र किया जाता है, रुक की रूह रिमाइंडर दिया जाता है, अल्लाह की आयात सुना सुना के रिमाइंडर दिया जाता है, उसको लाइटली नहीं लेते, कहते ये मेरे रब की बात है, जैसे इकरमा का हाल था, कुरान को खोलते थे रोने लगते थे और कहते जाते थे ये मेरे रब का कलाम है, ये मेरे रब का कलाम है, तो वो इस बात को मामूली नहीं समझते कि साथ साथ टेक्स्ट भी लगे हुए हैं, साथ इधर फोन पे भी बातें हो रही है, साथ लेक्चर चल रहा है, तो चलाते ना ये तो बोलती ही रहती हैं, का तो काम ही है, नहीं वो उस बंदे का बोलना नहीं है, ये देखो कि वो क्या बोल रहा है, वो अपनी कहानियां नहीं सुना रहा, वो रब की आयात बयान कर रहा है, और रब की आयात ये लोग सुनते हैं तो ऐसे ही नहीं उनके ऊपर बेअसरे होके रह जाते, असर लेते हैं, फिकर उनको हो जाती है, खुद को फिक्स करने की कोशिशों में लग जाते हैं, जैसे आज हमने ये प्लान किया कि हम इंशाल्लाह ये इबादत रहमान में खुद को शामिल करने के लिए कोशिशें शुरू करेंगे, तो अब हम उसको गौर से सुन रहे हैं, उसको देख रहे हैं, इसके अंदर क्या इसकी बारीकियों में जा रहे हैं, कैसे इसको इम्प्लीमेंट करना है वो सोच रहे हैं, और अगर हम ऐसे ही सुने ये आज का सबक ये है इस आयत से इस आयत तक, अच्छा इसका तर्जमा रट लो, इसको सुना दिया, मेरे नंबर इतने आ गए, चलो काम खत्म हो गया, एक काम से सुना दूसरे से निकाल दिया, ये नहीं करते, दिल पे लेते हैं, वो अमल के तौर पे सुनते हैं, क्या? तो बाज लोग हैं वो तो सुनते ही नहीं है ना, बाज लोग हैं जो सुनी और उनको कुछ समझ ही नहीं आई, देखे सुमन और उमियन बन के इससे बचने के लिए کیا ضروری ہے کہ انسان کو وہ آیات سمجھ میں آئیں؟ اگر سمجھ ہی نہیں آئیں گے تو پھر تو ظاہر اندھے پیر ہی ہوں گے نا، اندھے پیر ہی بن کے گریں گے نا. اس میں یہ بھی پیغام ہے ہمارے لیے کہ ہم سمجھیں قرآن کو، اس کے اوپر غور کریں. جب غور کریں گے پھر اندھے بہرے بن کے نہیں گریں گے، پھر سب ساری سمجھ آ رہی ہوگی تو تبھی دل پہ اثر ہوگا نا، تبھی عمل میں بھی آئے گا. دل پہ اثر لینے کے لیے سمجھنا ضروری ہے، عمل کرنے کے لیے سمجھنا ضروری ہے، ہر چیز کے لیے سمجھنا ضروری ہے. تو سیریس لیں اس کو. تو عباد الرحمان اس کا مطلب قرآن کو سمجھتے ہیں، وہ ایسے ہی پڑھتے نہیں جاتے میں نے اتنے قرآن ختم کر لیے سمجھ کیا آئی، سمجھ ایک لفظ بھی نہیں ہے. اتنے قرآن پڑھ لیے، اتنے قرآن ختم کر لیے میں نے، آپ نے ان میں سے عمل کے لیے کیا لیا؟ کچھ بھی نہیں لیا، کیونکہ میں تو بس را 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 کر کے پڑھ رہی تھی اور مقصد تھا ختم کرنا. وہ ایسے نہیں ہے، وہ اندھے بہرے نہیں بن جاتے جب قرآن پڑھا جاتا ہے. اور پھر ان کی ایک اور دعا آتی ہے جو میری بہت فیوریٹ دعا ہے، والذین، اور وہ لوگ یقولون کہتے ہیں ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین. اے اللہ، اے ہمارے رب، عطا کر ہمارے شوہروں کو اور ہماری اولادوں کو ہماری آنکھوں کی ٹھنڈک بنا دے. سب سے پہلے تو یہ دیکھیں کہ یہ دعا آج کے زمانے میں سب سے زیادہ ضروری ہے ہمارے لیے کرنا. کیوں؟ نمبر ون، یہ شادیاں ہوتی ہیں اور ٹوٹ جاتی ہیں، کیا ہوا، بنی نہیں، یہ نہیں ہوا، طبیعت ہی نہیں ملی، فلانا وہ ایسے کرتا تھا، وہ ایسے کرتا تھا. نمبر ٹو، اولاد کے ہاتھ لوگ پریشان ہیں کہ بچے بگڑے ہوئے ہیں، بچے یہ کر رہے ہیں، بچے بات نہیں سن رہے، بچے کسی اور طرف چلے ہوئے ہیں، ان کے دین کی فکر سارے ماں باپ کو لگی ہوئی ہے، دین کے لیے خوف زدہ ہیں، کیا ہوگا. اور ہونا نہیں چاہیے، دیکھیں یہ تو پیغمبروں والی فکر ہے. یعقوب علیہ السلام جس طرح مرگ پہ ان کو اپنے بچوں کے دین کی فکر پڑی ہوئی، کہتے ہیں میرے بیٹوں میرے بعد کس کی عبادت کرو گے؟ تو یہ تو ہونی چاہیے فکر. پھر وہ ان کی فکر جو ہے نا، وہ ان کو یہ دعا فکر ان کی دعا میں ڈھل جاتی ہے. جو اندر چیز ہے نا، وہ دیکھیں زبان پہ کیسے آئی، یہ اللہ ہب لنا. میں نے آپ کو بتایا ہبا کیا ہے، گفٹ. اللہ یہ ہم یہ نہیں کہتے کہ ہم ڈیزرو کرتے، اللہ تعالیٰ تو اپنے پاس سے تحفتاً ہمیں دے دے، ہمارا حق نہیں بنتا، اللہ تو ہمیں عطا فرما دے اپنے ہاں سے، کیا ہمارے ازواج کو، ہمارے بچوں کو ہمارے لیے سکون بنا دے. یہاں پہ لفظ آیا اتنا پیارا، قرۃ اعین. قرۃ اعین کا مطلب کیا ہے کہ یعنی ایک تو قرۃ جو لفظ ہے نا قرار سے ہے، قرۃ عین کا مطلب تمہاری آنکھ برقرار رہے، قرار رہے اس کو، یعنی جب ان کو دیکھوں تو پھر مجھے قرار ہو، ٹھہر جائے. قرار ہوتا نا ٹھہر جانا، ٹھہر جائے میری آنکھ کہ میں ان کو دیکھ کر مجھے یہ نہ ہو کہ ہائے فلانے کا بچہ ایسا ہے اور میرا بچہ یہ کر رہا ہے، ہائے فلانے کا شوہر ایسا اور میرا شوہر ایسا ہے، تو مجھے یہ نہ ہو، مجھے یہ آنکھیں ان کے اوپر ہی ٹھہری نہیں، کیونکہ مجھے ان سے اتنا سکون آ رہا ہے، وہ مجھے کسی اور کے ساتھ کمپیریزن کی ضرورت ہی نہیں، مقابلے کی ضرورت ہی نہیں، وہی اتنے اچھے ہیں کہ مجھے یہی نہیں ہوتا کہ ہائے وہ ایسا ہے اور یہ ایسا ہے، میری آنکھیں ان پہ ٹھہر جائیں. سمجھے؟ دوسرا معنی قرۃ عین کا بہت پیارا ہے کہ آنکھیں ٹھنڈی رہیں. اللہ دیکھیں، آنکھیں ٹھنڈی رہنے کا مطلب کیا؟ غم کے وقت جو آنسو نکلتے ہیں نا وہ گرم نکلتے ہیں، اور خوشی کے وقت ٹھنڈے آنسو نکلتے ہیں. عرب کہتے تھے اللہ دشمن کی آنکھیں گرم کر دے اور دوست کی آنکھیں ٹھنڈی کر دے. سمجھے کہ آنسو بھی کیا ٹھنڈے نکلتے ہیں. اللہ میری آنکھوں کو، میری آنکھیں ٹھنڈی کر دے، یعنی میں ان کو دیکھوں تو خوشی کے ٹھنڈے آنسو جیسے ہوتے ہیں نا، تو خوشی کے آنسو نکل آئے ان کو دیکھ کے، میں اتنی خوش ہوں. اور یہ مجھے بتائیں کہ جو ایک مومن ہوتا ہے اس کی خوشی کس چیز کے اندر ہے؟ اپنی اولاد کے معاملے میں، اپنی اس کے معاملے میں، کس چیز سے اس کی آنکھیں ٹھنڈی ہوں گی؟ ہم بھی ویسے اردو میں کہتے ہیں ہماری آنکھیں ٹھنڈی ہو گئی اس کو دیکھ کے، یا یہ کہتے ہیں نا سکون آ گیا، قرار آ گیا، چین آ گیا. تو اس کا مطلب یہ نہیں ہے کہ اولاد میری بڑی حسین و جمیل ہو جائے، بڑی مالدار ہو جائے، میری یہ ہو جائے، یہ نہیں ہے، بلکہ ایسی اولاد جو اللہ کی بڑی فرما بردار ہو، بڑی عبادت گزار ہو. یہ ایک مومن جو ہوتا ہے اس کی آنکھیں تبھی ٹھنڈی ہو سکتی ہیں جب اس کی اولاد ایسے ہو. کیا یہ آپ سب مانتے ہیں نا؟ میرے خیال میں ہم سب کو اس چیز میں کوئی ڈاؤٹ نہیں ہے کہ واقعی ہم سب چاہتے ہیں کہ ہماری اولاد ہم سے بھی زیادہ دین میں آگے بڑھ جائے، ہم سے بھی زیادہ دین میں آگے پریکٹسنگ ہو. اور ایک مومن کا کی خواہش یہی ہوتی ہے اور اسی سے اس کا دل ٹھنڈا ہوتا ہے کہ میری نیک اولاد ہو جس سے میرا دل ٹھنڈا رہے دنیا میں بھی اور آخرت میں بھی، اچھی حالت میں ان کو دیکھ کے خوش ہو جاؤں میں، یہ ہے یہ دعا. ٹھیک ہے کہ یعنی کہ میرے جو اہل عیال ہیں ان میں نیکی اللہ لے کر آ، ان کو اپنا فرمان بردار بنا، وہ ظالم نہ ہو، وہ بدکار نہ ہو، وہ اچھے سچے مسلمان بن جائیں، یہ دعا ہے. اور اس کو اتنے پیارے لفظ یہ قرآۃ عین میں جب کہا گیا نا تو وہ اور بھی خوبصورت ہو گیا. یعنی دیکھیں انسان کتنی دنیا میں پریشانیاں یہ ہوتی ہیں کہ جب میں ان پریشانیوں کو چھوڑ کے جب میں اپنی اولاد اور اپنی بیوی کی طرف دیکھوں، یا عورت کہتی ہے میں اپنے شوہر کی طرف دیکھوں نا تو میری آنکھوں کا سکون مل جائے، سارا میرا سٹریس ختم ہو جائے، مجھے قرار مل جائے، ٹھیک ہے، ان کو دیکھ کے میری ساری پریشانی دور ہو جائے، اتنی مجھے یہ سکون دے. اور یہ آنسو بھی جو ہیں ٹھنڈک کے آنسو، یہ بھی خوشی کے آنسو، یعنی وہ آنسو نہیں ہو کہ ماں رو رہی ہے بچوں کو دیکھ کے کہ ان کی حالت کیا ہو گئی ہے، یہ ہاتھ سے نکلے جا رہے ہیں. اور یہ وہ آنسو نہیں ہے کہ بیوی راتوں کو رو رہی ہے کہ شوہر کی حرکتیں ایسی ہیں، اس نے دکھی کیا ہوا، یہ وہ آنسو نہیں ہے، یہ آنسو خوشی کے ہیں. اور یہ دعا کر کے پھر اس کے بعد انسان کوشش بھی کرے، کوشش یہ کرے کہ اپنے بچوں کی تربیت کے لیے، اپنے شوہر کے ساتھ معاملات کے لیے اچھے کرنے کے لیے ایفرٹ بھی کرے اور ساتھ اللہ سے دعا کرے، تو اللہ تعالیٰ ضرور اس دعا کو قبول فرمائے گا اور ضرور وہ آنکھوں کی ٹھنڈک بنے گی. تو یہ بہت ہی اہم دعا ہے، ہر زمانے میں ہی اہم ہے لیکن آج کے وقت میں ہمارے لیے بہت زیادہ اہم ہے، کیونکہ سب جتنے آج کل فتنے ہیں اراؤنڈ، اس کے بعد ہم سب کو ظاہر ہے ایک فکر ہوتی ہے، ایک پریشانی ہے، اور اس کے لیے لوگ پوچھتے ہیں کہ اولاد کے لیے کیا دعا کریں کیا دعا کریں، تو یہ ہے وہ دعا جس کو یاد کر لیں، اس کے اندر سب کچھ ہی آ گیا جس سے بھی آپ کی آنکھیں ٹھنڈی ہوتی ہوں گی. ٹھیک ہے، اور اللہ تعالی ہمیں بنا دے، وجعلنا للمتقین اماما. اللہ ہماری جو بھی دعا مانگ رہا ہے وہ کہہ رہا ہے کہ اللہ مجھے، ہم سب کو بنا دے امام، متقی لوگوں کا ہم کو امام بنا دے. یعنی اگر آدمی ہے تو وہ بھی ظاہر ہے گھر کا ایک امام ہوتا ہے، اور عورت بھی ہے. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا نا کہ ہر آدمی رائی ہے اور اس سے اس کی رائیت کا سوال کیا جائے گا، وہ ایک لیڈر ہے، اس سے اپنے جو اس کے نیچے لوگ ہیں ان کا سوال ہوگا. اب کسی کی فیملی ہے تو اس سے اپنے بچوں کا، بیوی کا سوال ہوگا، عورت ہے تو اس سے اس کی اولاد کا سوال ہوگا. تو اللہ مجھے متقین کا امام بنا، یعنی میں امام ہوں، اتنا امام تو ظاہر ہے زیادہ بڑھ کے ہوتا ہے نا، سب سے آگے ہوتا ہے. میں مجھے فالو کرنے والے متقی ہوں، یعنی متقی لوگ میرے پیچھے چلانا ہے، میرے بچے، یا آدمی کہہ رہا ہے تو میرے بیوی اور بچے متقی ہوں اور میں ان کا امام ہوں. سمجھے نا، قیامت کے دن بھی جب یہ مجھے ملے تو تب بھی، کہ ظاہر ہے کہ قیامت کے دن جو انسان آگے آگے ہوگا اور اس کے پیچھے اس کی فیملی ہوگی. اللہ اکبر، تو جو گھر کا جو سربراہ ہے اس کی دعا ہونی چاہیے، اس کی خواہش ہونی چاہیے کہ اللہ اس کے اہل و عیال کو متقی بنا دے. ٹھیک ہے، اور جب وہ لے کے ان کو چلے گا، یہ پیچھے پیچھے چل رہے ہوں گے اس کی قیامت کے دن، تو متقیوں کا یہ امام ہوگا. ٹھیک ہے، تو اس لحاظ سے آپ دیکھیں کہ وہ کہہ رہے ہیں عباد الرحمن کے، اللہ میدان معاشر میں ہم جن لوگوں کے لیڈر بنے، جن کے سربراہ بنے، وہ نیک لوگ ہوں، میں نیک لوگوں کا لیڈر بنوں. اور نیک لوگوں کا لیڈر بننا تو سب سے زیادہ نیک تو یہ ہوا، اور اس کے پیچھے والے بھی نیک ہوئے نا، وہ بھی متقی ہیں، تو یہ متقین کا لیڈر ہے، تو سارے کے سارے ہی پھر جنت میں چلے جائیں گے. تو ایسا نہ ہو کہ پیچھے آنے والے اللہ معاف کرے جہنم کی طرف چلے جائیں، بلکہ وہ بھی متقی ہوں اور ہم سارے ہی متقی جنت میں داخل ہو جائیں. تو یہ کتنی پیاری دعا ہے، اور دنیا میں بھی ظاہر ہے متقین کا سربراہ بنوں کہ میرے پیچھے جو میری فیملی ہے وہ متقی ہو. سبحان اللہ، بہت ہی خوبصورت دعا. اور اس بارے میں ایک روایت آتی ہے، حضرت مقداد کو دیکھ کے ایک صاحب کہنے لگے، ان آنکھوں کو مبارک جنہوں نے اللہ کے رسول کی زیارت کی. یہ صحابی رسول ہے، تو اس نے آدمی نے کہا کہ ان آنکھوں کو مبارک ہو جنہوں نے اللہ کے رسول کی زیادت کی، کاش ہم بھی آپ صلی اللہ علیہ وسلم کو دیکھتے اور تمہاری طرح ان کی صحبت سے فیض حاصل کرتے. اب دیکھیں جیسے ہم کئی دفعہ کہہ دیتے ہیں نا کہ کاش ہم بھی اس زمانے میں ہوتے، آپ صلی اللہ علیہ وسلم کو دیکھتے، آپ کی صحبت میں بیٹھتے. اس پہ حضرت مقداد ناراض ہو گئے. تو وہ نفیر کہتے ہیں کہ مجھے بڑا تعجب ہوا کہ اس میں کون سی برائی کی بات ہے، یہ کیوں خفا ہو رہے ہیں. اتنے میں حضرت مقداد نے فرمایا، لوگوں کو کیا ہو گیا، اس چیز کی آرزو کرتے ہیں جو قدرت نے انہیں نہیں دی، اللہ ہی کو علم ہے کہ یہ اگر اس وقت ہوتے تو ان کا کیا حال ہوتا. واللہ وہ لوگ بھی تو رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں تھے جنہوں نے نہ آپ کی تصدیق کی نہ آپ کی تابع داری کی، اور اوندے منہ جہنم میں چلے گئے. تم اللہ کا یہ احسان نہیں مانتے کہ اللہ نے تمہیں اسلام میں اور مسلمان گھرانے میں پیدا کیا، پیدا ہوتے ہی تمہارے کانوں میں اللہ کی توحید اور محمد صلی اللہ علیہ وسلم کی رسالت پڑی اور ان بلاؤں سے تم بچا لیے گئے جو تم سے اگلے لوگوں پہ آئی تھی، یعنی ان لوگوں پہ دیکھا تھا کتنے مشکل حالات آئے تھے. تو آپ صلی اللہ علیہ وسلم تو ایسے زمانے میں مبعوث ہوئے تھے جس وقت دنیا کی اندھیر نگری اپنی انتہا پہ تھی. اس وقت دنیا والوں کے نزدیک بت پرستی سب سے اچھا دین تھا. آپ فرقان لے کر آئے، یعنی یہ قرآن، حق اور باطل میں تمیز کی. باپ بیٹے جدا ہو گئے. مسلمان اپنے باپ دادوں بیٹوں پوتوں اور دوست احباب کو کفر پر دیکھتے تو ان سے انہیں کوئی محبت پیار نہیں ہوتا تھا، بلکہ کڑتے تھے کہ یہ جہنمی ہیں. اس لیے ان کی دعائیں ہوتی تھیں، اللہ ہماری اولاد کو ہماری بیویوں سے ہماری آنکھوں کی ٹھنڈک عطا فرما. کیونکہ دیکھیں ایک ایک گھر کے اندر اولاد کسی پہ ہے، ماں باپ کسی پہ ہے، بیوی کسی پہ ہے یا شوہر کسی اور دین پہ ہے، اس طرح ہوتا تھا. تو فرمایا کہ وہ یہ دعائیں کرتے تھے کیونکہ کفار کو دیکھ کے ان کی آنکھیں ٹھنڈی نہیں ہوتی تھی. ظاہر ہے وہ تو ہر وقت جن کے گھرانوں کے اندر شرک آج بھی موجود ہے یا جن کے گھرانوں میں بدعت ہے یا اور قسم کی چیزیں ہیں جو دین سے ہٹے ہوئے ہیں، چاہے مسلمان بھی ہیں لیکن اگر دین سے ہٹے ہوئے، کتنا انسان کڑتا ہے دیکھ کے. جب وہ قرآن پڑھنے لگتا ہے، جب وہ اس طرف کو آتا ہے تو اتنی دل میں کڑن ہوتی ہے، اللہ ان کو بھی اس طرح راستے پر لیا. تو اس طرح ان کی بھی ہوتی تھی. تب وہ یہ دعائیں کرتے تھے، جس کی ایسے تڑپ ہو وہ یہ دعا کرے کہ ہماری اولاد بھی اس راستے پر چل پڑے، تاکہ ہمارے بھی ظاہر درجے اسے بڑھیں گے نا، کیونکہ صدقہ جاریہ بنے گی اولاد. برزخ میں بھی ہمیں آسانی ہوگی، وہاں پہ بھی جنتوں میں بھی، وہاں حشر کے دن بھی نیکیاں بڑھ جائیں گی کیونکہ اولاد کی نیکیاں بھی شامل ہو جائیں گی نا، وہ صدقہ جاریہ جو تھے. تو کیونکہ انسان کے مرتے ہی اس کے تو اعمال ختم ہو جاتے ہیں، مگر جو نیک اولاد ہوتی ہے وہ جو نیکیاں کرتی ہیں جو دعائیں کرتی ہیں وہ تو صدقہ جاریہ بنتا ہے. تو وہ یہ دعائیں کر رہے ہیں کہ اللہ ان کو ہماری آنکھوں کی ٹھنڈک بنا دے. ان سے نہیں دیکھا جاتا کہ یہ دین سے ہٹے ہیں. تو اب یہ ساری باتیں کر کے یہ کتنے لوگ ہو گئے، کتنی طرح کی باتیں ہوں گی نا، کتنے ان کے کام ہیں، کتنے سارے ہو گئے. اب بتایا کہ ان کی جزا کیا. اولائک یجزون الغرفۃ بما صبروا. یہ لوگ ہیں، ان کو بلند منزلیں ملیں گی، بالا خانے ملیں گے. کیوں؟ بما صبروا، انہوں نے صبر کیا. انہوں نے کیا صبر کیا؟ کیا تھا ان کا صبر؟ دیکھیں صبر ہوتا ہے نا، انسان اپنے آپ پہ کنٹرول کر لے، یہ ہوتا ہے نا صبر، سیلف کنٹرول. اور انہوں نے ساری زندگی سیلف کنٹرول کیا. نمبر ون ان کا صبر کیا تھا؟ آپ جتنی چیزیں پیچھے لسٹ ہے نا دیکھ لیں تو سب میں صبر چاہیے. چاہے لوگوں کے جاہلوں کے ساتھ معاملہ کرنا ہے وہ بھی صبر چاہیے، چاہے آپ لغو سے اعراض کرنا ہے اس کے لیے بھی صبر چاہیے، کرامن عزت کے ساتھ بڑی ڈگنیٹی کے ساتھ وہاں سے نکلنا اس کے لیے بھی بڑا صبر چاہیے، ایسی چیزوں کو برداشت کر لینا اس کے لیے بھی صبر چاہیے، پھر رات کو اٹھنے کے لیے بھی صبر چاہیے. صبر تو ساری چیزوں کے لیے صبر چاہیے. مزاج کو کنٹرول کرنا ہو یا رات کو اٹھنا ہو، آپ نے بازار جاتے ہیں اس کے لیے بھی، اس میں بھی صبر چاہیے کہ ہم اسراف نہ کریں. کہیں تو یہ سب چیزوں کے لیے صبر چاہیے. اب انسان جو صبر کرتا ہے تو وہاں پہ کہا جائے گا یہ تمہارے صبر کا نتیجہ ہے. اور دوسرا صبر کیا ہے؟ دوسرا صبر یہ ہے کہ انسان ایک دن نہیں، دو دن نہیں، صبر کے ساتھ ساری زندگی کرتا رہے. یہ نہیں کہ صرف رمضان کے رمضان ہم نے کر لیا تو چلو. یہ کوئی ڈائٹنگ کی طرح نہیں ہے کہ ہفتہ دو ہفتے کر کے پھر چھوڑ دی پھر ویسے ہی ہو گئے. یہ ہے کہ ان ساری کوالٹیز، یہ جو عباد الرحمن ہے نا، یہ پوری زندگی یہ کرتے رہے ہیں. یہ ان کا وے آف لائف تھا، ये कोई चंद दिन के लिए नहीं, दर्स सुन लिया, आज क्लास में बता दिया गया तो अब आज कर लिया, आज अपनी जुबान को बड़ा कंट्रोल रखा, कल फिर वो ही काम शुरू कर दी, ये नहीं है। ठीक है, इनकी परमानेंट ये सिफात है, परमानेंट ट्रेट्स हैं, ये इनका कैरेक्टर है, समझे आप। तब इनको गुरफे मिल रहे हैं, और ये जन्नत के जो गुरफे होंगे ना, ये पता है कैसे होंगे, उन गुरफों से ऊपर भी कुछ नहीं होगा और उनके नीचे भी कुछ नहीं होगा। अब वल्लाहु अलम क्या हवा में खड़े होंगे, तो ये कोई आज मुश्किल नहीं है समझना आपके, स्पेस शटल्स और ये वगैरह हवा में खड़ी होती है। तो लोगों ने पूछा यार रसूल फिर उसमें दाखिल कैसे होंगे, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जैसे परिंदे अपने घोंसलों में जाते हैं, सुभान अल्लाह, ऐसे दाखिल होंगे। तो हो सकता है वल्लाहु अलम कैसे कुछ सवारियों के हवा में हों, और वहां से आपने देखा है जो महंगे होटल होते हैं कई रिजॉर्ट्स में, उनमें ऊपर की जो मंजिल होती है उसका किराया ज्यादा होता है, उसके पैसे ज्यादा होते हैं, क्योंकि वहां से सीन बहुत खूबसूरत होता है। तो ये भी ऊंचे है ना, वहां से सारा जन्नत का सीन नजर आ रहा होगा, ये तो दुनिया के सीन होते हैं, फिर वो क्या बात होगी उन गुरफों की। और लोगों ने पूछा जब आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जन्नत में ऐसे बाला खाने होंगे जिनका अंदर बाहर से नजर आता होगा, बाहर अंदर से नजर आता होगा, तो सहाबा ने पूछा या रसूलल्लाह ये किसके लिए है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो अपने कलाम को नरम कर ले और पाक रखे, यानी ना गालम गलोच, ना झूठ, ना गंदी बातें, ना गीबत, ना ये चीजों से पाक कर ले और नरम कर ले, सॉफ्ट हो, पोलाइट हो। नंबर टू, जो हर मुसलमान को सलाम करे। नंबर थ्री, जो लोगों को खाना खिलाए। नंबर फोर, जो उस वक्त नमाज पढ़े जब सब सो रहे होते, यानी रात की नमाज, तहज्जुद। अल्लाहु अकबर। तो फिर वयुलक्कौना फीहा तहियतन व सलामा, उनके लिए वहां पे ग्रीटिंग्स होंगी, दुआएं होंगी और सलाम, फरिश्ते हर दरवाजे से आके सलाम कर रहे होंगे, एक दूसरे को भी सलाम करेंगे, अल्लाह की तरफ से भी सलाम होगा। ये लोग डिजर्व करते हैं। फिर خالدین فیھا, हमेशा रहने वाले हैं इसमें, हमेशा रहेंगे, निकलना नहीं है वहां से। और ये हसनत मुस्तकरम व मुकामा, ये अच्छा है ठिकाना और जाए कयाम। पहले आया ना कि वो कितना बुरा ठिकाना था और कितनी बुरी कयाम की जगह थी, अब उसका कंट्रास्ट किया गया है कि जन्नत तो थोड़ी देर के लिए भी कोई चला जाए तो सारी जिंदगी के गम और सारी जिंदगी की मुसीबतें और सारी जिंदगी की परेशानियां सब भूल जाएगा, एक लम्हे के लिए भी चला जाए। और परमानेंट रहने वाला, उसके लिए भी बहुत अच्छी जगह है। जो थोड़ी देर के लिए रहेगा वो चाहेगा हमेशा यहीं रहूं, और जो हमेशा रहने वाला है, इंसान की आदत है ना, वो किसी जगह से बोर हो जाता है, उकता जाता है। और बाद लोग कहते हैं जन्नत में हम क्या करेंगे, सब चीजें वहां पे मिल जाएंगी, वहां पे तो बड़ी बोरियत होगी, फिर तो यहाँ कुछ करने को ही नहीं, यहाँ पे तो हम बड़ी मुश्किलों से जाते हैं, कि पैसा कमाते हैं, मेहनतें करते हैं, यहाँ पे हमें जूते लगते हैं तो हम बड़े खुश हैं। तो वहां पे कहते हैं वहां पे तो हर चीज आसानी हो जाएगी, तो फिर तो हमने बोर हो जाना। वो भाई कुरान कहता है हसनत मुस्तकर, परमानेंट रहने की भी बहुत अच्छी जगह है, वो ऐसी जगह है, यानी टेम्परेरी भी अच्छी जगह और परमानेंट भी अच्छी जगह। अच्छा, इसमें एक और भी बात है टेम्परेरी रहने की बात में, टेम्परेरी क्यों कहा गया जबकि जन्नत तो हमेशा की जगह, जो खालिदीना फीहा है, तो फिर टेम्परेरी क्यों कहा गया? इसलिए कि सुभान अल्लाह, जब एक जन्नती एक दर्जे में होगा ना जन्नत के, तो उसको हो सकता है फिर ऊपर के दर्जे के अंदर प्रोमोट कर दिया जाए, अपग्रेड कर दिया। जैसे आपने इकोनॉमी क्लास की टिकट ली, अब जब आप वहां पे गए जहाज में, तो उन्होंने कहा कि नहीं जी, हम आपको जो है ना वो जो फर्स्ट क्लास है उसके अंदर बिठाते हैं, तो आपकी तो खुशी की इंतहाएं हो जाती हैं, फिर क्या है फर्स्ट क्लास में, मुझे तो लोगों को बताते फिरते हैं, मुझे तो अपग्रेड कर दिया गया फर्स्ट क्लास में। हालांकि कितना सफर होगा, 10 घंटे का 12 घंटे का, ज्यादा ज्यादा इससे ज्यादा क्या होगा। और ये हमेशा रहने की जगह है, यहाँ पे अपग्रेड हो जाएंगे। तो ये अभी तुम्हारी टेम्परेरी हो सकता है एंट्री जन्नत के 1 नंबर, जन्नत के 100 दर्जे है ना, तो नंबर 1 दर्जे में हो, और फिर आपको कहा जाए चले जी अब आपकी प्रोमोशन हो गई, आप अपग्रेड कर दिया, आपके बच्चे ऊपर वाले दर्जे के अंदर है, अल्लाह हमारे लिए ऐसा करना। तो अब वो अब बच्चों की वजह से और ऊपर चले गए, माँ बाप ऊपर के दर्जे में, माँ बाप की वजह से और ऊपर के दर्जे में चले गए। इसी तरह ये भी बात इसके अंदर आती है कि वहां पे हर चीज की जो खुशी होगी ना, वो इतनी यानी बढ़ती जाएगी कि अभी एक कोई चीज खाई है, एक फल खाया, तो अगला फल उससे ज्यादा लजीज, उससे अगला फल उससे ज्यादा लजीज, एक महल देखा अपना तो उससे अगला महल उससे ज्यादा खूबसूरत, तो उसकी एक्साइटमेंट और उसकी वो होगी कि जैसे कि बेहतर से बेहतर होता जा रहा है। दुनिया में देखिए बेहतरी की एक एंड है, फर्स्ट क्लास से आगे तो नहीं आप कहीं बैठ सकते ना, उससे आगे तो खत्म ही है जहाज। दुनिया में भी आप एक महल बना लोगे, एक शानदार भी महल बना लो तो उससे आगे भी एक एंड आ जाता है ना, क्योंकि ये दुनिया जो है ना मुख्तसर है और लिमिटेड है, वो लिमिटलेस है, वहां कोई एंड नहीं है। एक से दूसरे दर्जा या एक चीज मिलती है तो उससे बेहतर, उससे बेहतर, उससे बेहतर, और ये कभी एंड ही नहीं होगा। तो हर चीज फिर टेम्परेरी हुई ना, इससे अच्छा, फिर उससे अच्छा, ये भी टेम्परेरी था, फिर उससे अच्छा, और मुस्तकिल के लिए भी बहुत अच्छा, मुस्तकिल रहने के लिहाज से। सुभान अल्लाह, अल्लाहुम्मा जअलना मिनहुम, अल्लाह हमें इन लोगों में शामिल फरमा देना। जहन्नुम के बारे में कहा गया था जरा देर को भी रहने का सही नहीं है, मुस्तकिल भी रहने का, और ये तो देखो जरा देर भी कोई चला जाए तो वो कहेगा मैं हमेशा के लिए रहूं। सुभान अल्लाह, और जो हमेशा का रहने वाला है इसमें तो जो कोई दाखिल हो गया कभी निकलेगा ही नहीं, हमेशा का। कुल मा याबाउ बिकुम रब्बी लौला दुआउकुम, कह दीजिए कोई परवाह नहीं तुम्हारे रब को अगर ना दुआ हुई तुम्हारी। अब ये वापस कुरैश मक्का की तरफ या कुफार की तरफ जो खिताब है वो फिर आ गया कि तुम्हारी अल्लाह की नजर में कोई वैल्यू नहीं है, कोई तुम्हारी वर्थ नहीं है अल्लाह की नजर में, अगर तुम ईमान नहीं लेकर आते, अगर तुम एक अल्लाह को नहीं पुकारते तो तुम्हारी कोई वैल्यू नहीं है। तुम्हारी वैल्यू सिर्फ पता है किसके है कि जिस इबादत के लिए अल्लाह ने तुम्हें पैदा किया ना तुम वो करो, तुम अल्लाह का कहा मानो। अगर तुम ये नहीं करते तो तुम ये ना समझो कि अल्लाह को तुम्हारी बहुत बड़ी जरूरत है, उसको तुम्हारी चाहत है और उसको तुम्हारी यानी ऐसी है कि उसका कोई नाउज़ु बिल्लाह कोई काम नहीं बनता तुम्हारे बगैर, ऐसा नहीं है, फिर उसको तुम्हारी कोई परवाह नहीं है। अगर तुम उसकी दुआ कहा गया ना, अगर तुम दुआ नहीं मांगते उससे यानी उसकी इबादत नहीं करोगे तो वो बेनियाज है, उसको नहीं कोई तुम्हारी जरूरत। जैसे हदीस कुदसी में है मेरे बंदो तो मेरा कोई नुकसान नहीं कर सकते और ना मेरा कोई नफा कर सकते, अगर तुम्हारे अगले पिछले और जिन्नो इंस सब मिल जाए और सबसे ज्यादा परहेजगार आदमी की तरह हो जाए तो मेरी सल्तनत में कोई इजाफा नहीं होगा, और अगर तुम्हारे अगले पिछले सारे जिन और इंसान सब मिल जाए सबसे नाफरमान आदमी की तरह हो जाए, आप हम सोचते हैं हम नाफरमानी करके कोई अल्लाह का नुकसान कर देंगे, मैं नहीं नमाज पढ़ती अल्लाह ने मेरे साथ ऐसा क्यों किया, तो आप सोचते हैं आप नहीं नमाज पढ़ेंगी तो अल्लाह क्या जाएगा, कुछ उसको फर्क नहीं पड़ता, बल्कि तुम सारे भी ना पढ़ो तुम सारे ही सबसे बुरे आदमी की तरह हो जाओ अस्तगफिरुल्लाह, तो उससे भी फरमाए मेरी सल्तनत में कोई कमी नहीं आती। तो जरूरत किसकी है इसका मतलब, मेरी और आपकी, हम उसकी जरूरत नहीं है वो हमारी जरूरत है, हम उसके बगैर नहीं है कुछ भी, उसकी तो मखलूक पे इंतहा है, अनगिनत है, अभी तक आप काउंट ही नहीं कर सके कितने स्पीशीज हैं इस जमीन पे, अभी तक आप रोज नई डिस्कवरीज हो जाती, नई मछलियां पता चल जाती, उसकी तो इतनी मखलूक है, तो तुम्हारी हस्ती और तुम्हारी हैसियत क्या है। अब देखिए हमने बुर्जों की बात पढ़ी, सैयारे की बात पढ़ी, सूरज की बात पढ़ी, उनके मुकाबले में हम क्या चीज हैं, वो तो हमारी जमीन की कोई हैसियत नहीं हमारी क्या है। तो तुम ना भी मानो, तुम ना भी उसकी इबादत करो, तुम ना भी उसके पर ईमान लेकर उसको फर्क नहीं पड़ता है, तुम तभी उसके सामने वैल्यूएबल हो और वो तभी तुम्हारी कोई वर्थ तुम्हारी कोई परवाह करेगा जिस वक्त कि तुम उसको इसकी इबादत करो। क्या तो अगर याद रखे अगर हम नहीं उसकी तरफ मुतवज्जे होते ना तो उसको कोई उसके यहाँ कोई कमी नहीं होगी, कोई उसको नुकसान नहीं है, कोई उसको फर्क नहीं पड़ेगा। लेकिन फकद कज़्ज़ब तुम फसौफा यकूनु लिज़ामा, तो तहकीक झुटलाया तुमने तो अनकरीब होगा चिमट जाने वाला अजाब। तो उनको कुरैश मक्का को भी और तमाम काफरों को भी जो भी अल्लाह का इनकार करते हैं, जो भी अल्लाह ताला को झुटलाते हैं, तो तुमने झुटलाया, तो अब ये ना समझो कि मामला बस यहीं पे खत्म हो जाएगा। नहीं, इसका वबाल आएगा, दुनिया में भी आएगा और आखिरत में तो चिमट जाने वाला अजाब है। और इसी सिलसिले में देखे फिर बदर हुई और दुनिया में भी इन्होंने देखा कि उनके ऊपर एक अजाब आया था, जब बड़े बड़े सरदार कत्ल हो गए थे। अल्लाह अकबर। अल्लाह ताला इस सूरत को हमारे हक में हुज्जत बनाए कि हमने इसको पढ़ा और हम अपने अमल में लेकर आए। अल्लाह हमारे लिए अमल करना आसान फरमा दे और हमें इबादुर रहमान में शामिल फरमा दे। और ये सारी जितनी उनकी सिफात है या अल्लाह, वो हम जो कोशिश करें हमारी कोशिशों में बरकत डाल देना, हमारे लिए आसानियां पैदा फरमा देना, हमें याद रखने की तौफीक देना और शैतान के शर से महफूज रखना। सुभानक अल्लाहुम्मा व बिहमदिक नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। तिलावत सुनिए।
والذين لا يدعون مع الله إلها آخر ولا يقتلون النفس التي حرم الله إلا بالحق ولا يزنون ومن يفعل ذلك يلقى أثاما يضاعف له العذاب يوم القيامة ويخلد فيه مهانا إلا من تاب وآمن وعمل عملا صالحا فأولئك يبدل الله سيئاتهم حسنات وكان الله غفورا رحيما ومن تاب وعمل صالحا فإنه يتوب إلى الله متابا والذين لا يشهدون الزور وإذا مروا باللغو مروا كراما والذين إذا ذكروا بآيات ربهم لم يخروا عليها صما وعميانا والذين يقولون ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما أولئك يجزون الغرفة بما صبروا ويلقون فيها تحية وسلاما خالدين فيها حسنت مستقرا ومقاما قل ما يعبأ بكم ربي لولا دعاؤكم فقد كذبتم فسوف يكون لزاما صدق الله العظيم.